मैले भनेको कतिवटा नामहरू तपाईँलाई थाहा छैन, तर मार्टिन लुथर भने चाहिँ नेपाली इतिहासमा के केमा पनि पढ्नु पर्थ्यो होइन? के इतिहासमा हो पढेको जस्तो लाग्छ? विश्वासी नहुँदै मार्टिन लुथर के भनेर पढेको थियो। सो मार्टिन लुथरको पारम, ऊ चाहिँ एउटा मङ्क, क्याथलिक मङ्क हो पहिला होइन, अनि तर उसको हृदयमा एक प्रकारको बोझ परमेश्वरले काम गरिराखेको। अनि मार्टिन लुथरको बारेमा कुरा गर्दाखेरि अङ्ग्रेजीमा ब्रेक थ्रु भन्छ। ब्रेक थ्रु भनेको चाहिँ त्यो चूर्ण चूर्ण बनाउने कुरा। अनि मैले मार्टिन लुथरको बारेमा, यो चूर्ण बनाउने कुराको बारेमा किन बताउँदैछु भने, यो क्रिश्चियन जीवनमा, यो आत्मिकी जीवन भनेको चाहिँ जब तपाईँ र मेरो समझमा त्यो पक्का बुझाइ आउँछ, त्यो वास्तवमा परमेश्वरबाट आउँछ। किनभने हामी सबैको हृदयमा, समझमा पवित्र आत्माद्वारा परमेश्वरको आत्माले काम गर्नुहुन्छ। मुक्ति भन्ने बित्तिकै इमिडिएट भनेको मतलब कुनै पनि व्यक्तिले विश्वासको अनुभवबाट अनन्त जीवन पाउने कुरा, यो दिनदिनै प्रयास भन्दा पनि इमिडिएट कुरा हो। पहिलो कुरा, तुरुन्तै हुने, यो परमेश्वरबाट हुने कुरा हो, डिभाइन भन्छ, परमेश्वरको शक्तिबाट हुने कुरा हो। अनि तेस्रो कुरा चाहिँ यो व्यक्ति व्यक्तिबाट, भनाइको मतलब एउटा ठुलो मास एकैचोटि ग्वाममा येशु प्रभुमा आउने आउँछ, तर एक एकजना प्रभुसँग सम्पर्क हुनु पर्यो, एक एकजनाको हृदयमा परमेश्वरको आत्माले काम गर्नु पर्यो। त्यसैले क्रिस्चियन जीवन भनेको चाहिँ यो खालि कथा भने जस्तो, एउटा खालि कुराकानी गरेको म पनि क्रिस्चियन हो भनेको जस्तो भन्दा धेरै फरक छ। त्यहाँ परमेश्वरको शक्ति साक्षात रूपमा आश्चर्य कर्म गर्नुहुन्छ, यो कुरो हामीले बुझ्नुपर्छ। त्यस कारणले यो ब्रेक थ्रु भन्छ अङ्ग्रेजीमा। सो मार्टिन लुथरको उदाहरण हामी किन दिइरहेछौँ भने, मार्टिन लुथर त क्याथलिकको मङ्क्स भनेपछि धर्म कर्म धर्ममा क्रिस्चियनिटी नै हो, फेरि येसुकै नाम हो, क्याथलिकहरूले पनि विचार गर्ने। तर क्याथलिकहरूको विश्वासमा एउटा समस्या के छ भनेदेखि, उनीहरूले चाहिँ विश्वास र काम दुइटै सँगसँगै धेरै कुराहरू मानिसहरूले थपेका कुराहरू, त्यही भएर हामी क्याथलिक मतलाई मान्दैनौँ। धेरै जस्तो क्याथलिक चाहिँ क्रिस्चियन पनि हुँदैन, उनीहरू अरूभन्दा राम्रो हुन्छ धेरै कुरामा। त्यसैले एउटा पोइन्ट हामीले के गर्नुपर्ने या बुझ्नुपर्ने भने नि, क्रिस्चियन भनेको चाहिँ नराम्रो हुँदैन, असल व्यक्ति हुन्छ, क्रिस्चियन असल हुन्छ, दुष्ट फटा चुथ्या त हुँदै हुँदैन। हामीले कहिलेकाहीँ क्रिस्चियनहरू चुथ्या दुष्ट फटा देख्छौँ, खालि खुट्टा तान्ने, खालि भित्र र बाहिर दुईटा मुखुण्ड लाउने। वास्तविकतामा बाइबलको क्रिस्चियन चाहिँ त्यो मान्छे हुनै सक्दैन, यो कुरो तपाईँ र मैले बुझ्नुपर्छ क्या। मैले त्यही कारण यो उदाहरण मार्टिन लुथरको किन लिएर आएको छु भनेदेखि, यो मान्छे धर्मी मान्छे, एकदमै धर्मी मान्छे, अनि उसले सधैँ बाइबल पढ्ने, प्रार्थना गर्ने, ऊ जहिले पनि गिल्टी फिल गर्थे अरे, धेरै धेरै कोसिस गर्ने मार्टिन लुथर। वास्तवमा मार्टिन लुथरको जीवनमा चाहिँ प्रार्थना चाहिँ अति घन्टौँ प्रार्थना गर्ने, र पनि उसको जीवनमा त्यो कहिले पनि त्यो डर, त्यो कहिले पनि निश्चयता थिएन, एकदम गिल्टी फिल गर्ने। भनाइको मतलब उसले कोसिस गरिरहेको थियो, कोसिस गरिरहेको थियो। उसले संसारिक जीवन, संसारिक प्रेम, संसारिक इच्छालाई त खोज्या छैन, तर उसले चाहिँ कोसिस गरिरहेको थियो आफ्नो तर्फबाट। अनि जब उसले रोमीको पुस्तक पढ्यो, हाम्रो धार्मिकता चाहिँ येशु ख्रिस्ट हुनुहुन्छ, र येशु ख्रिस्टद्वारा आउने धार्मिकताबाट हामीले उद्धार पाउँछौँ सित्तैमा। अनि तपाईँलाई त्यो जुन चाहिँ पोइन्टहरू मैले दिइरहेको छु नि, एउटा परमेश्वरलाई विश्वास नगरेको पापीहरूमा चाहिँ दण्डको आज्ञा छ, पहिलो पोइन्ट भनेको थिएँ। दोस्रो पोइन्ट, धर्मी ठहरिने, जस्टिफिकेसन। तेस्रो पोइन्ट चाहिँ पवित्रीकरण, सेङ्क्टिफिकेसन। चौथो पोइन्ट चाहिँ ग्लोरिफिकेसन, महिमामा सहभागी हुने कुरा। त्यसैले हिब्रु के भन्छ, यो रोमीको पुस्तकमा चाहिँ तपाईँले रोमी एक अध्यायको सुरुमै तपाईँले के देख्नुहुन्छ भने, येसु ख्रिस्ट अथवा सुसमाचारमा चाहिँ परमेश्वरको धार्मिकता प्रकट भएको छ। धर्मी चाहिँ विश्वासद्वारा जिउँछ। अनि एक दिन पढ्दै गर्दाखेरि, प्रार्थना गर्दै गर्दाखेरि मार्टिन लुथरको हृदयमा यो ब्रेक थ्रु, यो यो त्यो ठ्याक्कै उसको त्यो त्यो परमेश्वरमा भरोसा आयो, विश्वास आयो, निश्चयता आयो। त्यसपछि उसको उद्धारको, त्यसपछि जहिले पनि मार्टिन लुथरको बारेमा कुरा गर्दाखेरि चाहिँ धेरै कुराहरू, उसको किताब, उसको बारेमा पढ्न थाल्नुभयो भने, तपाईँले कुनै ठाउँमा भेट्नुभयो भने धेरै उसको गवाहीहरू उसको बारेमा पढ्न सकिन्छ। एकचोटि ऊ पढिरा प्रार्थना गरिरहेको थियो अरे, हल्ला आयो अरे यताउता, अनि यसो हेर्दाखेरि चाहिँ शैतानहरू उफ्रिराखेको रहेछ अरे। अनि मार्टिन लुथरले केही मतलबै छैन ए तिमी भनेर शैतानलाई पनि केही मतलब गर्दैन थियो अरे। त्यति परमेश्वरमा सामर्थ्य, के भन्छ त्यसलाई, सम्बन्ध त्यति प्रगाढ र उसकोमा ब्रेक थ्रु, त्यो निश्चयता, त्यसपछि उसलाई चाहिँ कहिल्यै पनि गिल्टी छैन। त्यसैले तपाईँहरू मेरो जीवनमा चाहिँ परमेश्वरमा गिल्टी होइन कि, एउटा निर्धक्क मुक्तिको निश्चयता यो आउनुपर्छ। त्यो क्रिस्चियन जीवन चाहिँ संसार र पाप होइन क्या। संसारमा दुई तिन किसिमका मान्छे हुन्छ, विशेष गरी एक किसिमको मान्छे हुन्छ, तपाईँलाई म वर्णन गर्दैछु। एक किसिमको मान्छे हुन्छ जो चाहिँ, हामीले क्रिस्चियनको कुरा गरिरहेछौँ है, संसारको मान्छे जो ख्रिस्टलाई विश्वास गरेका छैन, सुसमाचारलाई इन्कार गर्छ, क्रिस्चियनलाई विरोध गर्छ, तिनीहरूको कुरा गरे होइन। तिनीहरू त सिधै हेल नर्कको लागि छन् अहिले, जबसम्म उनीहरूले परमेश्वरबाट क्षमा पाउँदैन नि। कुनै पनि व्यक्ति परमेश्वरबाट क्षमा नपायो भने परमेश्वरकोमा जान सक्दैन होइन। त्यसकारणले त्यो एउटा किसिमको, क्रिस्चियनहरूमा तिन किसिमको मान्छे हुन्छ। एउटा किसिमको मान्छे चाहिँ क्रिस्चियन हुन्छ तर उसको जीवनको सम्पूर्ण कुरा चाहिँ सेल्फ सेन्टर्ड हुन्छ, भनेको अङ्ग्रेजी शब्द बुझ्नुहुन्छ, टोटल हिज ऊ जस्ट आफ्नो महत्त्वकांक्षा पुरा गर्दैछ। तपाईँले पटक पटक देख्नुहुन्छ उसको जीवनको एमबाट देख्नुहुन्छ, उसको लक्ष्यबाट देख्नुहुन्छ, उसको काम गराइबाट देख्नुहुन्छ। ऊ जहिले पनि आफ्नो नाम कमाउनु खोजिरह हुन्छ, आफ्नो धन कमाउनु खोजिरह हुन्छ, जहिले पनि उसको आफूलाई चाहियो। उसले अलिकति पनि आफ्नो नोक्सान सहन सक्दैन, अलिकति पनि कसैलाई दिन सक्दैन, उसले कहीँ मद्दत गरे देखिँदैन, दाँतबाट पसिना आउँछ भन्छ नि। क्रिस्चियन ठुल्ठुलो मान्छे होला, प्रचार गर्न सक्ने, यो के कहिले काहीँ के हुन्छ भने यो प्रचार गर्ने क्षमता, यो सबै कुरा के पनि काम लाग्दैन। के काम लाग्छ? हृदयमा परमेश्वर हुनु चाहिँ हुनुहुन्न। तपाईँ र म प्रभुलाई प्रभुत्व सुम्प्या छ कि छैन, यो कुरा हो। त्यसै त्यो किसिमको मान्छे काम छैन। दोस्रो किसिमको मान्छे कस्तो हुन्छ? मार्टिन लुथरको त्यो ब्रेक थ्रु हुनुभन्दा पहिला, ब्रेक थ्रु त्यो ट्राइङ, उनीहरू धार्मिकताको लागि यहाँ कुद्छन् त्यहाँ कुद्छन्, धेरै कोसिस गर्छन्, तर मान्छेहरूको अगाडि पनि म चाहिँ अलिकति प्रार्थनाको मेरो शक्ति छ। कतिजना मान्छे मैले यो पनि देखेको छु, धेरै किसिमको दुःख गर्छन् ताकि उनीहरू चाहिँ झाँक्री जस्तो शक्तिशाली हुन्। यो पनि गलत छ। यो शक्तिशाली परमेश्वरले हाम्रो इज्जतको लागि, हाम्रो नामको लागि, हाम्रो पावरको लागि दिया हुँदैन। धेरै मान्छे पावरको पछि लागेका हुन्छ, क्रिस्चियनहरू, आई हेभ सिन अल द टाइम। उनीहरूलाई आफ्नो बारेमा घमण्ड हुन्छ, आफ्नो शिक्षा, आफ्नो योग्यता, आफ्नो क्षमता। यो जो मान्छे यस्तो कुरो होला, कोही मान्छे डक्टर होला, पिएचडी होला, धनी होला, बुद्धिमान होला, धेरैलाई मद्दत गरे होला, लुक्स गुड, तर क्रिस्चियनिटीमा घमण्डको ठाउँ छैन। जब तपाईँले जेन्युन भन्ने शब्द अङ्ग्रेजीमा थाहा छ, जब तपाईँले रियल क्रिस्चियन भेट्नुहुन्छ नि, उसले आफूलाई केही सम्झँदैन, आफ्नो केही कुरा पहिला राख्दैन, उसको लागि प्रभुको महिमा, प्रभुलाई खुसी बनाउने, प्रभुको उद्देश्यलाई पहिलाउने, यहाँसम्म कि कसले उसको विरोध गरे पनि उसलाई मतलब हुँदैन। थाहा छ तपाईँलाई, पक्का क्रिस्चियन मान्छेको विरोध डराउँदैन, किनभनेदेखि मान्छेको विरोधले उसलाई के पनि छुनु पनि सक्दैन, किनभने सर्वशक्तिमान उसको साथमा सुरक्षा दिने, उहाँको ढाल, उहाँको सुरक्षा उसको साथमा हुन्छ। क्रिस्चियनको विश्वास त टोटली फरक हुन्छ नि। त्यसकारणले कोसिस गर्ने, कोसिस गर्ने, कोसिस गर्ने, मार्टिन लुथर जस्तै कहिले भएको छैन, तर त्यो ब्रेक थ्रु जब परमेश्वरमा हामी पक्का धर्म, के भन्छ, विश्वास गर्छौँ, त्यो क्रिस्चियनको जीवनमा एउटा काम हुन्छ त्यसपछि, परमेश्वरलाई दिने इज्जत दिन सक्छ, उसले आदर दिन सक्छ, परमेश्वरप्रति धन्यवादी हुन्छ। धेरै मान्छेहरू धन्यवादी हामी त्यति देख्दैनौँ, बाहिरी रूपमा देखाउला तर हृदयमा धन्यवाद उसको हिँडाइबाटै थाहा हुन्छ, काम गराइबाटै थाहा हुन्छ, टुप्लुक्क ऊ परमेश्वरको लागि तयार हुन्छ। त्यही कारण मैले पहिलादेखि भनिरहेको छु नि, मिटिङहरू राख्ने, केही समय आउने त्यसपछि नआउने, त्यस्तो मान्छेको एटिच्युडमा ठुलो प्रब्लम छ। मेरो जीवनमा कमजोरी धेरै थियो होला, अझै पनि केही केही हुनसक्छ, तर म तपाईँलाई भन्छु, पहिलो दिनदेखि म परमेश्वरको पछि कुदिरहेको छु, परमेश्वरमा भरोसा गरेर। कहिले पनि म मिटिङमा पछि हुने मलाई थाहा छैन, सकेसम्म मिस गरे पनि थाहा छैन, जुन कुरा मैले भाग लिन्छु भनेको छु। अब मेरो उदाहरण तपाईँलाई किन भनिराख्नु पर्यो, तपाईँहरू मभन्दा असल हुनु पर्यो, होइन, कुनै पनि व्यक्ति मभन्दा असल हुनु पर्यो। त्यस कारणले के हुन्छ भनेदेखि, हाम्रो जीवनको त्यो बोझ, त्यो गिल्टीपन परमेश्वरले हटाइदिनुहुन्छ। त्यसको लागि ब्रेक थ्रु हुनु पर्यो, त्यसको लागि भरोसा हुनु पर्यो। सो यहाँ मैले सुरु गर्दै गर्दाखेरि आजको विषय जुन हामी सिक्न गइरहेका छौँ, वास्तवमा आत्मिकी लडाइँ सम्बन्धी एफिसी 4 अध्यायमा हामी छौँ अहिले। अनि तपाईँलाई मैले आत्मिकी लडाइँमा तिनवटा क्षेत्र परिवार, फेलोसिप, फ्यामिली फेलोसिप, फो भनेको चाहिँ शत्रु, FOE, फो, फ्यामिली फेलोसिप, फो, 3F। सो फ्यामिलीमा पनि एट्याक गर्ने चाहिँ फो नै हो, शत्रु नै हो, सैतानै हो। तर कहिलेकाहीँ तपाईँलाई फ्यामिलीले तपाईँलाई खाल्टा हाल्छ, किनभने ऊ सैतानको हतियार बनेर आउँछ। कहिलेकाहीँ मण्डलीमा खाल्टामा परेका मान्छेहरू हुन्छन्, ख्रिस्टलाई नचिने मान्छे मण्डलीमा धेरै हुन्छ। प्रियहरू, जसले मुक्तिको अनुभव गर्छ नि, उसले अरूलाई मुक्तिको अनुभव होस् भन्ने कुरामा यति धेरै, अङ्ग्रेजीमा प्यासन भन्छ, त्यो जेनुन भन्छ हिन्दीमा, क्यारे हामी नेपालीमा हुट हुट भन्छौँ, हुट हुटी भन्छौँ कि के भन्छौँ, वास्तवमा यो प्यासन भन्ने शब्द धेरै गहिरो शब्द हो। तपाईँभित्र एउटा प्रकारको त्यो यस्तो खालको बोझ हुन्छ, जस्तो तपाईँले आफ्नो जसलाई धेरै, जस्तो आमा बाउले छोरा भर्खरै जन्मिया, छोरी जन्मिया, त्यो प्यासन हुन्छ, यति माया गर्छ कि एकछिन। तपाईँलाई म भन्छु, म धेरैचोटि मेरो छोरा सानो सानो हुँदा म अमेरिका आउँथेँ, अनि म त एक्लै आउने, अनि प्लेनमा चढ्दाखेरि, बाटोमा बस्दाखेरि, कहाँतिर हिँड्दाखेरि कोही रोयो भने मलाई छोराको याद आउँथ्यो, किनभने त्यो पर्टिकुलर टाइममा सबैभन्दा बढी माया चाहिँ त्यो छोराहरूको लागि हुन्छ। मैले तपाईँलाई के भन्नु खोजेँ भने, प्यासन भन्न खोजेँ क्या, तपाईँ सुत्ने बेलामा अनि तपाईँ उठ्ने बेलामा तपाईँको सम्झनामा के आउँछ, त्यो प्यासन हुन्छ। तपाईँ र म साँच्ची नै ख्रिस्टमा त्यसरी बाँचेका छौँ भने एउटा गोल हुन्छ। ए डब्ल्यू पिङ्क भन्ने एकजना थियोलोजियनले के भनेको थियो भने नि, सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ, मैले कतातिर लेखेका थिएँ लेख्न चाहिँ, सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ, हामी स्वर्गमा जाँदाखेरि हाम्रो सबै पाप, मृत्यु पछिको समयको लागि सबभन्दा ठुलो महत्त्वपूर्ण कुरा चाहिँ, हाम्रो सबै पाप चाहिँ क्षमा भएको होस्। द्याट्स फर एभ्री पर्सन, धनी गरिब, बलियो बुद्धिमान, अबुद्धि, सबै, बिकज द सिन गन बी जज्ड, होइन, कुनै पनि पाप, सानो पनि झुट्टा गलत, परमेश्वरको अगाडि पाप हुन्छ। एनिवे, हामी यो आजको विषयमा जाउँ। तपाईँलाई अलिकति यो मेरो मनमा भएको कुरा तपाईँलाई मैले भने, परमेश्वरमा हाम्रो उद्धारको कुरामा चाहिँ हामी एकदम निश्चय हुनुपर्छ भन्ने कुरा तपाईँलाई मैले गर्न खोजेँ। ब्रेक थ्रु, तपाईँ मेरो ब्रेक थ्रु भएको हुनुपर्छ भनेर हामी आजको विषयमा जानेछौँ। आज आत्मिकी युद्ध नै हो, 7, 8, 9 वटा भयो होला, सायद 9मा छौँ होला हामी है। अनि एउटा कुरा तपाईँलाई पढ्ने विचार गरेको थिएँ, तर टाइम अलिकति गइसक्यो, त्यस कारण यो पढ्न थाल्यो भने फेरि टाइम लाग्छ, त्यस कारण त्यो नपढौँ। कोइनोनिया, कोइनुनियाको बारेमा तपाईँलाई पढ्ने इच्छा थियो मेरो अर्को कुनै दिन, अनि यो कोइनुनियाको बारेमा यहाँ छ। वास्तवमा मण्डली भनेको चाहिँ कोइनुनिया भन्ने ग्रिक शब्द हो, अनि प्रेरितको पुस्तकमा पेन्टिकोसको दिन पछि जुन खालको विश्वासीहरूको बिचमा एकअर्कामा सम्बन्ध थियो, आफ्नो सम्पत्ति पनि साझा हुन्थ्यो, अनि परमेश्वरले कसरी काम गर्नुभयो, उहाँको शक्ति कसरी देख्यो, यी मानिसहरूमा कति आनन्द थियो, एउटै प्रचारमा पत्रुसले 3,000 मान्छे प्रभुमा आएको देख्यो, होइन बचाइए, तिनीहरूको बिचमा कोइनोनिया थियो, फेलोसिप। अनि हामीले आज आत्मिकी लडाइँमा तिनवटा क्षेत्र, परिवार, फेलोसिप भनेको सङ्गति चर्च, अनि फो शत्रु, यो तिनवटा क्षेत्रमा त्यो हुन्छ। शत्रु भनेको चाहिँ शैतान भन्यो, शैतानले त सधैँ नै प्रयास गर्छ, तर शैतानले परिवारमा गर्छ अनि मण्डलीमा गर्छ, यो सबभन्दा बढी लडाइँ हुने ठाउँ, तपाईँ र मलाई एट्याक हुने ठाउँ हो। अनि धेरैचोटि आज तपाईँले म यो लाइनहरूमा पढ्दै गर्दा तपाईँले बुझ्नुहुन्छ, तपाईँ र मलाई थाहै नभएर, तपाईँ र म अनुभिज्ञ हुँदा हुँदै हामी त्यसमा पढ्दा पढ्दै हामी आत्मिकी लडाइँको शिकार भएर आउन सक्छौँ, त्यो सम्भावना छ। त्यो कुरो म तपाईँलाई पढ्न चाहन्छु, होइन त्यो कुरो म पढ्न चाहन्छु यहाँनिर, यो पद चाहिँ म पढ्न चाहन्छु। कोइनुनियाको कुरा गर्दै गर्दा हिब्रू 3:12 भाइ हो होस् गर तिमीहरूमध्ये कसैमा भएको दुष्ट र अविश्वासी हृदयले तिमीहरूलाई जीवित परमेश्वरबाट टाढा नलैजाओस्। अनि यो पद सायद फेलोसिपको अथवा सङ्गतिको, यो दाजुभाइ भनेको चाहिँ क्रिस्चियनहरू। अनि यहाँनिर के भयो, यो तिन ए भजन सङ्ग्रह 133 त्यहाँ 3 पद मात्रै छ, तर 1 र 3 पद यहाँ पढ्छु। दाजुभाइहरू एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ, त्यो हार्मोन डाँडाको सित सियोन पर्वतमा परे जस्तै हुन्छ, किनकि त्यही परमप्रभुले सदाकाल जीवनको आशिष दिनुहुन्छ। यो अङ्ग्रेजीमा चाहिँ इटर्नल लाइक फरेभर, लाइफ फरेभर भन्छ, यो को आशिष। यहाँ सुरुमा के भनेको छ, दाजुभाइको चाहिँ एकतामा बस्नु मनोहर कुरो। अनि तपाईँलाई यो दाजुभाइ भन्ने शब्द चाहिँ एउटै परिवारको दाजुभाइ पनि हुन्छ, तर क्रिस्चियन दिदीबहिनी पनि हो, दाजुभाइ पनि हो, जो पिता परमेश्वरमा छोराछोरी येशूलाई विश्वास र ग्रहण गरेर युहन्ना 1:12-13 पद परमेश्वरको छोराछोरी भएका हुन्छन्, उनीहरूको बिचमा एकता कतिचोटि अनुभव, इन्ट्रेस्ट, बुझाइ, कन्सेप्ट फरक फरक हुन्छ, तर आत्मामा कोही मान्छे हुन्छ भनेदेखि चाहिँ एकता हुन्छ। जहाँ एकता हुँदैन नि त्यहाँ चाहिँ शत्रुको काम भयो, त्यो कुरोमा क्लियर हुनु पर्यो। अर्को, परमेश्वरले हामीलाई तपाईँको जीवन, परमेश्वरले तपाईँलाई तपाईँको जीवनलाई आशिष दिन मात्र होइन तर अरूको जीवनलाई आशिष दिन पनि बोलाउनु भएको छ। यो पद तपाईँलाई थाहा छ है, हाम्रो जीवनमा मात्रै आशिष दिन बोलाउनु भएन तर हामीद्वारा अरूको लागि आशिष दिनलाई, ख्रिस्टलाई चिन्ने र ख्रिस्टलाई चिनाउने हाम्रो मुख्य बोलावट हो भन्छौँ नि है। अर्को कुरा चाहिँ के हुन्छ भने नि, तपाईँ र म साँच्ची नै परमेश्वरमा नयाँ जन्म पाएका, हामीले अघि भर्खरै परमेश्वरबाट ब्रेक थ्रु भएका क्रिस्चियन छौँ भने अरूलाई आशिष दिने कुरा पनि हाम्रो जीवनमा एकदमै ठुलै ठाउँ लिन्छ, अनि त्यो आशिष दिलाउने कुरामा चाहिँ हामी कुनै पनि आफ्नो स्वार्थ खोज्दैनौँ, अनि त्यो कुरो चाहिँ महत्त्वपूर्ण। आजको विषय तपाईँलाई मैले भन्दै गर्दाखेरि हामीले एफिसी को पुस्तकको विचार गर्दाखेरि पहिलो 3 चाहिँ सिद्धान्तको, डक्ट्रिनको बारेमा, शिक्षाको बारेमा हुन्छ भने बाँकी 3:4-5-6 चाहिँ नयाँ समुदाय, नयाँ कम्युनिटी भन्छ, नयाँ समाज, ख्रिस्टमा विश्वास गरेका नयाँ क्रिस्चियनहरू एउटा नयाँ समाज हुन्छन्, उनीहरू एकअर्कामा कस्तो खालको सम्बन्ध र कस्तो खालको जीवन जिउने, हरेक विषय वास्तवमा क्लियर तपाईँहरू मैले यहाँ सिक्न सक्छौँ, अनि त्यहाँ कस्ता खालका समस्याहरू हुन सक्छन्। अनि एफिसी 4:1 परमेश्वरले ख्रिस्टसँग स्वर्गीय स्थानमा बस्नका लागि छान्नुभएकाहरूले ख्रिस्टको आदर तिनीहरूको दैनिक जीवनमा समावेश हुनुपर्छ भनेर सम्झनु पर्छ। यो एउटा सबैले बुझ्नुपर्ने कुरा। ख्रिसको उनीहरूको दैनिक जीवनमा चाहिँ ख्रिसको आदर, अनर क्राइस्ट, येसुलाई महिमा हुने, येसुलाई प्रसन्न हुने, त्यसको मतलब के, येसुको आज्ञा, येसुको इच्छा, येसुप्रतिको प्रेम, उहाँको उद्देश्य, जीवनको महत्त्वपूर्ण पक्ष लिएर जिउने जीवन, यो कुरो हामीले बुझ्नु पर्यो। परमेश्वरले ख्रिससँग स्वर्गीय स्थानमा बस्नको लागि हामी हरेकलाई छान्नु भएको छ, जुन चाहिँ एफिसी 2:6 हामी हेरेको थियौँ। हरेक ख्रिस्चियन त्यो हो, तर त्यो स्वर्गीय पोइन्ट अफ भ्यू भनेर तपाईँलाई दुईवटा पोइन्ट अफ भ्यू, एउटा संसारिक दृष्टिकोण, अर्को स्वर्गीय दृष्टिकोण, परमेश्वरीय दृष्टिकोण। अनि यो पढ्दै गर्दाखेरि सायद तपाईँको दिमागमा के आउँछ भने, धेरै जस्तो मान्छे चाहिँ स्वर्गीय पोइन्ट अफ भ्यू त सुरु पनि गरेका छैन, होइन, सुरु गरेका छैन। त्यस कारणले हामीलाई यो कुरा पनि गर्दाखेरि कहिलेकाहीँ अचम्म लाग्छ, धेरै जस्तो मान्छेले परमेश्वरको वचन सुन्दाखेरि मेरो जीवनमा यो वचनले के बोल्दैछ कि छैन भनेर सोचिरह हुँदैन। तर वचन पढ्दाखेरि चाहिँ जहिले पनि हामीले आफ्नो अनुहार ऐनामा हेर्दाखेरि जस्तो सोच्छौँ त्यस्तै गर्नुपर्छ। ऐनामा अनुहार हेर्दा के हुन्छ, मेरो अनुहारमा केही लामखु के भन्छ डन्डिफोर छ कि काहीँ कपाल कोरिया छैन कि, अनि मिलाउँछौँ नि हामीले, होइन। परमेश्वरको वचनमा पढ्दाखेरि चाहिँ हाम्रो जीवनको एउटा ऐना जस्तो भयो, हाम्रो जीवनमा केही गडबड छ कि। यदि हामीले त्यो लागु नगर्यो भने, त्यो जसरी ऐना हेर्ने मान्छेले याकुबले भन्छ नि, ऐना हेर्छ केही नगर फुत्त गयो भने के थियो पनि बिर्सिन्छ भन्छ नि, होइन। त्यो परमेश्वरको वचन बिर्सिने कुरा हो भने चाहिँ केही काम लागेन। त्यसैले आजको विषय हामीले के विषय हेर्दैछौँ, आत्मिकी लडाइँमा परिवार, मण्डली, परिवारको बिचमा कसरी एकरूपता ल्याउने, त्यसको हतियारहरू के हुन्। तपाईँलाई मैले अस्ति भनेको थिएँ, यही कुरा अघि पनि भनिरहेको छु, यो द्वन्द्वको क्षेत्र 3 यी फेलोसिप आज हेर्दैछौँ, त्यसपछि फ्यामिली, त्यसपछि फो। फो भनेको चाहिँ सैतान, शत्रु, हामी जुन ठाउँमा छौँ, जे काम गर्छौँ, सिधै सैतानलाई वास्तवमा एट्याक गरिरहेछौँ। सुसमाचार प्रचार गर्नु, कोही विश्वास नगरिसकेका मान्छेहरूलाई उनीहरूको लागि प्रार्थना गरेर सुसमाचार बाँड्न थाल्नु, चाहे ऊ धर्म नमानोस् मानोस्, ऊ त सैतानको अखाडा हो। तपाईँलाई त्यो थाहा भएन भने तपाईँ डेन्जरमा हुनुहुन्छ, कहिलेकाहीँ आफ्नै मान्छे हुन्छ। परमेश्वरलाई धन्यवाद दिन्छु, मेरो परिवारमा मेरो आफ्नो मान्छे सबैले विश्वास गर्नुहुन्छ। अनि विश्वास नगरेको कोही हुन्छ भनेदेखि उनीहरूमा सैतानको अखाडा हो, उनीहरू सैतानको पन्जामा छन्। तपाईँ र मलाई आत्मिक रूपमा निश्चय थाहा हुनुपर्छ, हामीले निरन्तर परमेश्वरमा समर्पित हुनुपर्छ, नत्र सैतानले हामीलाई एट्याक गर्छ। विश्वासीको जीवनको एउटा मात्रै सुरक्षित जग्गा भनेको के हो, सुरक्षित ठाउँ, येशु प्रभु। मैले अघि सुरुमै भने, तपाईँ र म जब येशु प्रभुमा जान्छौँ, उहाँको सुरक्षामा हुन्छौँ। यहाँसम्म कि हामी अरू मान्छे जस्तै कुनै पनि मान्छेको प्रतिपाद गर्नतिर लाग्दैनौँ, हाम्रो आफ्नो काम ठिक गर्ने, सबैप्रति राम्रो सोच्ने, हामीलाई खराब गर्नेलाई पनि प्रार्थना गर्ने, तर हामी कहिल्यै पनि अरू मान्छे जस्तै खराबी गर्दैनौँ। तपाईँ र मैले योभन्दा अगाडि गरेका छ भनेदेखि पश्चाताप गर्नुहोस्। कुनै पनि व्यक्तिको लागि दुःख दिने खालको केही योजना, केही तरिका, केही अपनाउनु भएको छ भने द्याट्स अ डेस्परेट सिन, त्यो एकदम टेरेबल सिन हो, पाप हो। त्यो परमेश्वरको तपाईँमा दण्ड आउँछ जबसम्म त्यो क्षमा पाउनुहुन्न, बुझ्नुहुन्छ, क्लियर बुझ्नु पर्यो। ज्योतिको जीवन चाहिँ पवित्रताको जीवन, परमेश्वरको वचनअनुसारको जीवन हो, पवित्र आत्मामा हिँड्ने जीवन हो, जसले चाहिँ शत्रुको लागि पनि प्रार्थना गर्नु भयो, होइन। सबै कुरा ख्रिस्टको चरणमा हामीले जब सुम्पन्छौँ, केवल उहाँमा हाम्रो पुरा विश्वासको भरोसा हामीले गरेका हुन्छौँ, अनि हाम्रो उहाँको इच्छा, उहाँको योजना, उहाँको उद्देश्यलाई हाम्रो जीवनको सम्बन्ध मुख्य कुरा बनाउँछौँ। हामी आफ्नो उद्देश्यलाई मुख्य बनाउँदैनौँ। धेरै मान्छेहरू चाहिँ आफ्नो उद्देश्यलाई मुख्य बनाउँछन्, दिनदिनै उनीहरूको प्रायोरिटीहरू चेन्ज हुँदै गर्छ। तर तपाईँ र म पक्का परमेश्वरको आशिष पाउने क्रिस्चियन हौ तपाईँ र म परमेश्वरकै सेवा गर्छौँ भने यो कुरा हो, बाइबलमा क्लियर छ सबै ठाउँमा। तर शैतान सधैँ ख्रिस्टको भरोसाबाट हामीलाई तर्काउन चाहन्छ। हामी हाम्रो जीवनमा शैतानले जहिले पनि केही न केही गर्न चाहन्छ जसले गर्दा हामी ख्रिस्टमा भरोसा होइन संसारको लडाइँमा। भनेको छ नि स्वर्गीय स्थानमा ख्रिस्टसँगै बस्ने अवस्था एउटा आनन्दमा। अर्को कुरा चाहिँ संसारमा गडौला चाहिँ गडौला देखिन्छ नि कहिलेकाहीँ, त्यो मलको पहिला पहिला गडौलाको कुरा गर्दाखेरि गाउँमा मल बर्खामा मल थुपारिन्छ अनि पछि मल खेतमा लाने बेलामा खन्यो भनेदेखि यत्तिकै गडौला मलाई याद छ, एकले अर्कामाथि त्यो लडिरह हुन्छ त्यहाँनिर। तपाईँ र म क्रिस्चियन त्यस्तो हुनु हुँदैन, तपाईँ र कहिलेकाहीँ कति क्रिस्चियनहरू त्यस्तो छन् किनभने उनीहरू स्वर्गीय स्थानमा होइन कि यहीँ, शैतानले कहिले नै उनीहरूलाई पासोमा पारेर यहाँ जालमा हालिसकेका छ। उनीहरू त शैतानको युक्ति गरेर एकले अर्काको खुट्टा तानिएर समस्या गर्ने गरिराखेका हुन्छन्। निरन्तर शैतानको जाल विश्वासीलाई आफ्नो पन्जामा आफ्नो पासोमा पार्न खोजिराखेको हुन्छ। सधैँ उनीहरूलाई आफ्नो व्यक्तिगत फाइदा, आफ्नो मान्छेको फाइदा, आफ्नो स्वार्थपूर्ति, त्यो नै उनीहरूको सबभन्दा ठुलो लक्ष्य हुन्छ। त्यसैले कतिचोटि ख्रिस्टलाई विश्वास गर्दाखेरि मान्छेले पूर्ण रूपमा सुसमाचार ग्रहण गरेका हुँदैन, बुझ्या हुँदैन। ख्रिस्टलाई विश्वास गर्दाखेरि रोमी 10:9-10 मतलब चाहिँ हामीले येशूलाई प्रभु स्वीकार्ने, वास्तवमा अङ्ग्रेजीमा कन्फेस भन्ने शब्द छ। कन्फेस भनेको चाहिँ उहाँलाई घोषणा गर्ने, उहाँलाई स्थापित गर्ने, उहाँलाई हाम्रो प्रभु बनाउने, उहाँको प्रभुत्व, उहाँको शासन अधिकार, उहाँको आज्ञा, सम्पूर्ण कुरालाई हाम्रो जीवनमा लागु गर्नलाई उहाँमा आफैलाई समर्पण गर्ने, यो प्रभु बनाउने कुरा धेरैले बुझ्या छैन। मुक्ति पाउने, पाप क्षमा पाउने, कतिचोटि यो सुसमाचार राम्रोसँग पुगेका छैन। त्यही कारण उनीहरूको जीवन जहिले पनि संसारको मान्छेकोबाट फरक छैन नि, किनभने ख्रिस्टलाई त उनीहरूले अनुभवै गर्न पाएको छैन। विश्वासले यो कुरालाई, त्यो संसारबाट आउने एट्याकलाई विश्वासीहरूले सधैँ इन्कार गर्नुपर्छ। दे सुड रिजेक्ट द्याट अल द वे, सधैँ रिजेक्ट गर्नुपर्छ। अर्को चाहिँ कन्फ्लिक्ट भन्छ नि, कन्फ्लिक्ट कन्फ्रन्टेसन, दुईटा कुरा। कन्फ्रन्टेसन भनेको चाहिँ मैले के सिकेको थिएँ बाइबल स्कुलमा, आत्मिकी लडाइँ क्रिस्चियनहरूको जीवनमा चाहिँ सकेसम्म मान्छेसँग कन्फ्रन्टेसन गर्नु हुँदैन, सकेसम्म कन्फ्रन्टेसन बुझ्नुहुन्छ, मान्छेसँग झगडा गर्नु हुँदैन, सकेसम्म मिलाप गर्नुपर्छ। तपाईँको पोइन्ट राम्रो अरे, तपाईँ सिपालु अरे, तपाईँ बलियो अरे, तैपनि तपाईँ नम्र हुनुहोस्, उनीहरूलाई माया गर्नुहोस्, उनीहरूलाई दया देखाउनुहोस्, उनीहरूलाई क्षमा दिनुहोस्, उनीहरूप्रति अनुग्रही हुनुहोस्। तपाईँबाट कहिल्यै पनि झगडाको कुरा आउनु भएन, घमण्डको कुरा आउनु भएन। मै हुँ भन्ने कुरा जहाँ आउँछ नि शैतानले तपाईँलाई पासो पारिसक्यो। वास्तवमा विश्वासीको बिचमा, विश्वासी विश्वासीको बिचमा पवित्र हृदयको प्रेम, निस्वार्थ प्रेम हुनुपर्ने हो। शरीर जस्तै, शरीर भनेको चाहिँ मण्डली येशूको शरीर, हाम्रो भौतिक शरीर सँग दाजिएको छ। शरीरमा के हुन्छ, एकता हुन्छ नि, अलिकति पनि तपाईँको शरीरको एउटा अङ्ग, दिमागको त्यो नर्भ सञ्चार चलेन भने के हुन्छ, धेरै किसिमको समस्या हुन्छ, क्रेजी हुन्छ। कोही कोही मान्छे दिमागमा अलिकति क्रेजी हुन्छ नि, पुरा ठ्याक्कै ठ्याक्कै गर्न सक्ने तर कहाँतिर खुस्काउने, किनभने त्यो एकता गयो। कतिको त प्यारालाइज नै हुन्छ, पुरै एउटा हात चल्दैन, खुट्टा चल्दैन, दिमाग चल्दैन, के हुन्छ थाहा छै छैन। तर हामीले त्यति सिरियसली सोच्दैनौँ कि मण्डलीमा जब परमेश्वरको आत्माको एकता छैन, जब परमेश्वरको आत्माको एकता हुन्छ नि हाम्रो इच्छा एउटै हुन्छ, मण्डलीमा हाम्रो इच्छा एउटै हुन्छ, हरेक व्यक्तिको विचार फरक होला। कहिले पनि कुनै पनि व्यक्तिको बारेमा भित्रबाट विश्वास नगर्ने, विश्वासघात गर्ने, छुट्टै सोच गर्ने, उसको बारेमा अर्को ठाउँमा गएर गलत कुरा गर्ने, शैतानको टोटल पासो हो त्यो। म त क्लियर, वचनमा त क्लियर छ यसको बारेमा। त्यसकारणले परमेश्वरको वचनमा प्रेम निष्कपट हुनुपर्छ, प्रेम स्वार्थरहित हुनुपर्छ, अनि कुनै पनि आफ्नो व्यक्तिगत फाइदामा प्रेम गर्ने होइन, निस्वार्थ प्रेम हुनुपर्छ भनेर हामीले सिक्छौँ। अनि तपाईँलाई रोमी 12 अध्यायमा, वास्तवमा 12 अध्यायको 9-21 गोल्डन एउटा ऊ समाज, क्रिश्चियन समाज, हामी परिवार कसरी, मण्डलीका परिवार कसरी जिउने भन्ने त्यो एकदमै महत्त्वपूर्ण कुरा छ। तर यहाँनिर 9 र 10 प्रेम निष्कपट होस्, जुन कुरा खराब छ त्यसलाई घृणा गर, खराब कुरालाई घृणा। अब कतिचोटि कति मान्छेहरूको लागि त खराब कुरा भने त आफ्नो स्वार्थ भन्दा बाहिर कुरा होला, स्वार्थी कुरा त जम्मै खराब भएन, आफूले गरेको घमण्ड, आफूले गरेको गल्ती, आफूले सोचेका कुरा कहिले पनि खराब भएन। तर तपाईँले सोचेको कुरा परमेश्वरको सिद्धान्त र वचनबाट बाहिर छ भने खराब हो नि। जुन कुरा असल छ त्यसमा लागिरह, भातृ प्रेमसँग एकअर्कालाई प्रेम गर। यहाँ भातृ प्रेम यो चाहिँ अगापे हो, फेरि यो अगापे हो भनेको चाहिँ निस्वार्थ प्रेम। यो मण्डलीका विश्वासीहरूमा कुनै पनि व्यक्ति, यहाँसम्म कि तपाईँलाई के पनि काम नलाग्ने व्यक्ति, तपाईँलाई चित्त दुखाएको छ त्यो मान्छेले, तर तपाईँको अधिकार छैन अर्थ कुरा गर्ने, तपाईँले प्रेम गर्नुपर्छ। म बाइबल स्कुल हुँदाखेरि अनि त्यो बाइबल स्कुलको प्रेसिडेन्टले एउटा उदाहरण दिनुभएको थियो, एकजना मान्छेलाई भेटे अरे, उसले ब्रदर आई लभ यु भने अरे, अनि उसले जवाफमा यु हेभ नो चोइस, मतलब प्रेम नगरिकन त चोइसै छैन, इफ यु डिन्ट लभ मी यु आर नट डिसाइपल अफ क्राइस्ट। तर हामी त्यस्तो विचार गर्दैनौँ, हामी सो सेलेक्टिभ अफ कसलाई प्रेम गर्ने, कसलाई नगर्ने, कसलाई विश्वास गर्ने। कतिचोटि प्रियहरू हो तपाईँ र म कसैको शङ्का पनि गर्नु हुँदैन, जबसम्म आफ्नै कानले र आफ्नै आँखाले देख्दैन शैतानको छलमा नपर्नुहोस्। तपाईँको विवेकलाई प्रभुमा पवित्र राख्नुहोस्, त्यो एउटा सबभन्दा ठुलो पासो हो। प्रेमसँग एकले अर्कालाई प्रेम गर, भातृ प्रेम, आफूलाई भन्दा बढी अरूलाई आदर गर्ने, यो कुरा त यहाँ क्लियर छ। हो तपाईँले भन्नुहुन्छ होला, म त पढेको मान्छे, म त ठुलो मान्छे, म त यस्तो मान्छे, म यति वर्षको पुरानो हो, तर हामीलाई यो भनेको छ, हामीले सबै सानो मान्छेको नै आदर गर्नुपर्छ। हाम्रो सङ्गतिमा, हाम्रो फेलोसिपमा, हाम्रो परिवारमा सबैको इज्जत हुनुपर्छ, सबैलाई उचाल्नुपर्छ, त्यहाँ एउटा परमेश्वरको आदर देखिनुपर्छ। हामीले किन प्रेम गर्नुपर्छ? कारण ख्रिस्टले पहिला हामीलाई प्रेम गर्नुभयो। वास्तवमा पहिलो युहन्नामा प्रेमको बारेमा प्रशस्त भनिएको छ, हामीलाई प्रेम गर्ने आज्ञा प्रभु येशूले दिनुहुन्छ, प्रेम गर्ने प्रशस्त मौका दिनुहुन्छ। कस्तो खालको मौका दिनुहुन्छ भने जो मान्छेलाई चाहिँ प्रेमै गर्न सकिँदैन, पटक्कै माया गर्न सकिँदैन, त्यो मान्छे त्यति मन पर्दैन, उसले हामीलाई यति ठुलो दुःख दिएको छ, जब जब उहाँले त्यस्तो मान्छे हाम्रो अगाडि दिनुहुन्छ नि, प्रभुले हामीलाई प्रेम गर्ने मौका दिया हो। तपाईँ र मैले प्रेम गर्नुपर्छ, तपाईँ परमेश्वरको पक्षमा प्रेमिलो नभएका लभलेसलाई प्रेम गर्ने मौका दिनुहुन्छ। तिमीहरूलाई चोखो प्रेमको आवश्यकता छ। ती मान्छेहरू जो चाहिँ जहिले पनि खराबी गरेर हिँड्छन्, शङ्का गरेर हिँड्छन्, कुरा काटेर हिँड्छन्, उनीहरूलाई कुनै मान्छेको चोखो प्रेम देख्नुपर्छ, ताकि उनीहरूमा परमेश्वरको आत्मा काम गर्नुभएको होस्। मानिसहरू आफ्नो अवस्थामा, कमजोरीमा निराश हुन्छन्, कतिचोटि कति मान्छेहरू उनीहरूले गलत बाटो पक्रिराखेको हुन्छ, उनीहरूको दिमाग शैतानले बन्द गरेको हुन्छ, उनीहरूलाई उत्साहको खाँचो छ, उनीहरूले सत्यता पछ्याउने मान्छेको जीवनको फल देख्नुपर्छ, ताकि उनीहरूलाई पनि प्रभुलाई पछ्याउने। होइन, मैले धेरैचोटि मान्छेहरूबाट सुनेको छु, ओ क्रिस्चियनहरू त साँच्चै प्रेम गर्दो रहेछ, मैले यहाँ देखेको छु कतिजना मान्छेहरूले मलाई, तपाईँलाई देखेर मलाई डर लाग्छ किनभने तपाईँ यस्तो माया गर्नुहुन्छ। हुन त मैले आफ्नो बारेमा कुरा गरिरहेको छु, तर यो भएको कुरा तपाईँलाई मैले भनिरहेको छु, किनभने निस्वार्थ उनीहरूबाट मैले केही पाउँछ नि, केही गर्नु छैन, मैले मद्दत गरेँ भने केही पनि बाँकी नराखेर रा मद्दत गर्छु, जुन चाहिँ साधारण मान्छेले गर्दैन। हामी सधैँ हाम्रो अगाडि ल्याएको मान्छेहरूलाई परमेश्वरले प्रेम देखाउनुपर्छ, केवल परमेश्वरको महिमाको लागि। पवित्र आत्मा तपाईँ र मलाई निरन्तर उत्साह दिनलाई अगुवाई गर्नुहुन्छ त्यस्ता खालका मान्छेहरूलाई। शैतानले त्यस्तो अवस्थामा आक्रमण गराउँछ, कन्फ्रन्टेसन गराउँछ, टेन्सन ल्याउँछ, जहिले पनि घमण्डमा ल्याउँछ, मान्छेलाई मुडी बनाइदिन्छ। ख्रिस्टको मण्डलीकाहरू चाहिँ को बिचमा चाहिँ एक अर्कामा विरोधाभास हुनु हुँदैन। अनि अघि मैले पढेको पद फेरि हामीले यहाँ पढ्छौँ, अनि यो एकदमै महत्त्वपूर्ण कुरा हो। यो कुरालाई यो भजन सङ्ग्रह 133 को 1, 2, 3 तिनवटा पदहरू छन्, यसलाई कण्ठ गर्नुहोस्, विचार गर्नुहोस्। दाजुभाइहरू एकतामा बस्नु कति भल मनोहर कुरा हुन्छ। यो भनेको चाहिँ क्रिस्चियन क्रिस्चियन, यो दाजुभाइ बाइबलमा परमेश्वरको छोराछोरी, परमेश्वरबाट जन्मिएकाहरूको बिचको सम्बन्ध दाजुभाइ दिदीबहिनी, उनीहरूमा एकता हुनुपर्छ। अर्को कुरा, यो कुरा हामीले अहिले पनि सिक्छौँ, सिक्दै गइरहेको छौँ, यो क्रिस्चियनहरूको बिचको एकता चाहिँ हामीले कोसिस गरेर ल्याउनु पर्दैन। हामीमा पवित्र आत्माको उपस्थिति हुँदाखेरि हामीमा एकता हुन्छ, हामीले कायम राख्नुपर्छ। भनेको मतलब त्यो एकता नहुने खालको काम चाहिँ खराबी हो, प्रेम नगर्ने कुरा भयो, त्यो चाहिँ हुनु दिनु हुँदैन। त्यो हार्मोनको डाँडाको सिट सियोन पर्वतमा परे जस्तै हुन्छ, किनकि त्यहाँ परमेश्वरले सदा काल जीवनको आशिष, सदा काल जीवन। वास्तवमा यो तपाईँले यो पदलाई राम्रोसँग हेर्नुहोस्, फर एभर लाइफ, इटर्नल लाइफ, सधैँ रहने जीवनको आशिष, एकदमै महत्त्वपूर्ण कुरा। अनि त्यो सधैँ रहने आशिषको परमेश्वरले आज्ञा दिनुहुन्छ, हि कमान्ड्स। कुन अवस्थामा? जब दाजुभाइको बिचमा, जब क्रिस्चियन क्रिस्चियनको बिचमा साँच्चो एकता हुन्छ। प्रियहरू हो, एकता आउनलाई तपाईँले मनपर्ने मान्छे हुने होइन, तपाईँको तर्फबाट बाइबलमा लेखा छ नि, सकिन्छ भने तपाईँको हातमा छ भने तपाईँले मिलापमा बस्नुपर्छ। अनि यहाँ एक पदमा 133 भजनमा एकतामा बस्नु कति मनोहर, तीन पदमा चाहिँ परमेश्वरले जीवनको आशिष, अनन्तकालको जीवन, होइन, यी मानिसहरूलाई परमेश्वर आशिषको आज्ञा दिनुहुन्छ जब उनीहरूमा एकता रहन्छ। त्यो परमेश्वरबाट आउने आशिष चाहिँ त्यो हारोनको पर्वत के भन्छ, यहाँनिर के लेखेको छ, हार्मोन डाँडाको सित सियोन पर्वतमा परे जस्तै। अनि वास्तवमा तपाईँले त्यो बेलाको त्यो त्यो यो यो भनाइ बुझ्नुपर्छ, छपक्कै त्यो पानीले शीतले त्यो भरिन्थ्यो, होइन। पहिला पहिला काठमाडौँमा यो बिहान बिहान त्यहाँ धेरै पल्युसन नहुँदाखेरि बिहान बिहान हिँड्दाखेरि कपालहरू पुरै त्यो त्यो हुसुले पुरै पानी हुन्थ्यो, त्यसमा पुरै छपक्क पानी हुन्थ्यो, के शीत बुझ्नुहुन्छ, पुरै पुरै भिज्थ्यो बिहान बिहान हिँड्दा, पानी परेर होइन, त्यो शीत, त्यो कुहिरोले के भन्छ त्यसलाई, त्यो हुसुले। त्यसैले परमेश्वरको आशिष चाहिँ हामीलाई त्यसरी पुरै भरिदिनुहुन्छ, तर त्यो हुनलाई चाहिँ तपाईँ विश्वासीहरूको बिचमा एकता हुनुपर्छ। अनि तपाईँलाई म एउटा कुरा भन्न चाहन्छु, यहाँ महत्त्वपूर्ण कुरा चाहिँ, तपाईँ ठुलो मान्छे, प्रचारक, डिकन, एल्डर, धेरै काम गर्ने, यान गर्ने, त्यान गर्ने मतलब छैन, तर मुख्य कुरा चाहिँ तपाईँमा एकताको आत्मा, शान्तिको बन्धनमा एकताको कायम राख्ने कुरा, होइन। त्यस कारण त्यहाँ चाहिँ परमेश्वरको आशिष। धेरैचोटि मान्छेले के गर्छन् भने आफ्नो पदमा घमण्ड गर्छन्, त्यस कारणले पदको लागि कोसिस गरेर आउँछ। कहिलेकाहीँ मान्छेले के हुन्छ भने, मण्डलीमा धेरै समय भयो गएको, अब मलाई केही पद चाहियो, म कहिलेकाहीँ उदाहरण दिने गर्छु नि, अनि ती मान्छेहरू मलाई भेट्न आउँछ, पद चाहियो, मलाई अगाडि बोल्न दिनु पर्यो, मलाई भूमिका चाहियो। कतिचोटि तपाईँहरूले नबुझेर भनेको होला, मैले धेरैचोटि यो भूमिकाको कुरा यहाँ ल्याइराखेको छु। तपाईँको भूमिका चाहिँ पवित्र आत्माले तपाईँलाई के भन्दै हुनुहुन्छ, सबभन्दा ठुलो कुरा चाहिँ एकअर्कामा एकतामा रहने, प्रेम गर्ने, अधीनमा रहने, लोयल भन्ने शब्द आउँछ तपाईँलाई, वफादार। शैतानको बहकाईमा विद्रोही हृदयको मान्छेहरू भूमिका खेल्न सक्दैन। हरेक व्यक्तिको भूमिका ख्रिस्टको गवाही बन्ने हो। पाइलै बिच्छे तपाईँले मानिसहरूलाई प्रार्थना गरेर येशूमा ल्याउन सक्नुहुन्छ। मैले भन्थेँ नि, एकजना मण्डली के भन्छ, यो कोरियन पास्टरले चाहिँ उनीहरूको चर्चमा चाहिँ जति विश्वासीहरू हुन्छन् उनीहरूको नाम लेखेर जतिजनाले जतिवटा विश्वासी गराएको हुन्छ त्यहाँ एउटा सुनको तारा बनाउने, क्या तारा, कतिवटा विश्वासी छ त्यसको नामको यतापट्टि त्यतिवटा तारा। वास्तवमा तपाईँ र मलाई बाइबलमा के लेखेको छ थाहा छ, तपाईँ र मैले परमेश्वरमा मान्छे बचाउने काम गऱ्यौँ, कति ठुलो मुकुटको कुरा छ, तर त्योभन्दा पनि ठुलो कुरा चाहिँ तपाईँले ख्रिस्टलाई प्रेम गरेको प्रमाण हुन्छ। तर मैले यो कुरा धेरै कम देख्छु। धेरैचोटि मलाई अब फ्रस्ट्रेसन भन्ने शब्द नचलाउँ, मलाई अलिअलि दिक्क लाग्छ जति वचन सुने पनि के पनि काम नगरेको देख्दा। होला मान्छेले विश्वास गरेन, कोसिस त गरेछ। जुन बेलामा म विश्वास गरेँ, हामीले कुनै ठाउँमा प्रार्थनाको मिटिङ राख्यौँ, पुलिसले थाहा पायो भनेर अर्को ठाउँमा रातारात सारेर सुटुक्क गएर अर्को ठाउँमा प्रार्थना गरौँ, जेल न पुलिस पो आएर पक्रन्छ कि। थाहा छ त्यस्तो बेलामा पनि कतिजना मान्छेहरू हामी विश्वासमा ल्याउँथ्यौँ, मान्छेहरूलाई साथी बनाएर उनीहरूलाई मद्दत गरेर, उनीहरूले हामीलाई हेरेर यो मान्छेले बोलेको र यसले गरेको एकदम म्याच गर्छ, हाम्रो जीवनमा ख्रिस्टको प्रेम देखेर तिनीहरू विश्वास गर्थे। अनि त्यो बेलामा विश्वास गरेका मान्छे धेरै छन्, तर आजको मण्डलीमा किन छैन? किन हरेक व्यक्तिले एउटा न एउटा मान्छे, कमसेकम वर्षमा एउटा मान्छे ल्याउने प्रयास गरेका छैन भनेदेखि वास्तवमा उसले ख्रिस्टलाई प्रेम गरेको छ कि छैन, यो ठुलो प्रश्न हो। तर जो मान्छे यस्तो खालको लिडरसिपमा बसेको छ, जसले डिसाइपलसिप मान्छेलाई परमेश्वरमा बढाउने, सङ्गतिमा आउने, बाइबलमा गहिरिने, असल जीवन जिउनेमा गहिरिने कुराको जिम्मा पनि लिएर बसेका छ भनेदेखि के गरिराखेको छ? यो ठुलो प्रश्न हो। त्यसकारणले शान्तिको बन्धनमा होइन, तपाईँलाई म यो एफिसी फेरि पढ्न चाहन्छु। यसकारण म प्रभुको निम्ति एक कैदी तिमीहरूलाई आग्रहपूर्वक विन्ती गर्दछु कि जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्यही योग्यको जीवन यापन गर। यहाँनिर पावलले प्रेरित पावलले यहाँ शिक्षा दिएको कुरा चाहिँ बोलावटको कुरा, त्यो बोलावटको योग्यको जीवन। हरेक व्यक्ति जो मण्डलीमा हुन्छन् परमेश्वरको बोलावटबाट आएका हुन्छन्, अनि परमेश्वरको अनुग्रहमा उनीहरूले जिउँछन्, अनि त्यो बोलावटको योग्य जीवन चाहिँ परमेश्वरीय पवित्र प्रेममा एकले अर्कालाई प्रोत्साहन दिने जीवन। बोलावटको योग्य जीवन, परमेश्वरलाई प्रोत्साहन दिने जीवन। अनि यहाँनिर तपाईँलाई मैले तीन पद पढ्न खोजेको थिएँ। शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर। शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर। त्यसैले यहाँनिर मैले घरिघरि तपाईँलाई मैले दोहोऱ्याइरहेको छु, त्यो एकता चाहिँ बनाउने होइन कि कायम गर्ने। एक अर्काप्रति मिलाप, एक अर्काप्रति प्रेम, एक अर्काप्रति सहानुभूति, सद्भाव, सहयोग, अनि त्यो खालको एकता मण्डलीका व्यक्तिहरू होइन। कतिचोटि त मण्डलीको अगुवाहरू एकतिर, विश्वासीहरू अर्कोतिर, अगुवा अगुवाकै बिचमा भित्र र बाहिर छुट्टै। तपाईँ जसलाई त्यस्तो खालको बिछट्ट चिन्ता लाग्छ नि, कुरा गर्नुहोस्। यस्तो कुरा मसँग त कसैले गरेको छैन, तर बेला बेलामा फाटाफुट्ट विरोध देख्छु, म विद्रोह देख्छु। तपाईँलाई म आज क्लियर भन्छु, यहाँ धेरैजना हुनुहुन्छ, द्याट्स द डेभल एक्टिङ, एक्टिभली मेकिङ दोज पिपल उनी उसको कैदी बनाइराखेको छ। मैले भन्छु नि, येशु ख्रिस्टको नाउँमा शैतानको पूजा गर्नेहरू छन्, रिपेन्ट फ्रम द्याट, पश्चाताप गर्नुहोस्। किनभने हामीले त परमेश्वरको सेवा गर्नु छ, मण्डलीमा हामीले त परमेश्वरको प्रेम गर्नु छ, प्रभुलाई देखाउनु छ। तपाईँ र ममा एकता नहुने कुरा छ भने बसेर कुरा गर्न आउनुहोस्, प्रार्थना गर्नुहोस्, सुन्नुपर्छ। मसँग केही छ, म सुन्छु, सबै कुरा सुन्छु, रिसाउँदिनँ। तर हामी एक हुनुपर्छ, किनभने हामी परमेश्वरकाहरू हौँ, हाम्रो जीवनमा परमेश्वरको योजना छ। त्यसकारणले यो कायम राख्ने कुरा हामीमा हुनुपर्छ। आशिषको आज्ञा प्रभुले त्यतिखेर दिनुहुन्छ जतिखेर हामीमा शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम हुन्छ। भजन सगर 133, त्यो आशिषको आज्ञा, भाइहरूमा एकता कायम। जब तपाईँ विद्रोह गर्नुहुन्छ, बाठो भएर धेरै किसिमको योजना, अझ भित्रभित्रै अर्कै खालको, यो चाहिँ भएन ऊ चाहिँ, मण्डली राजनीति पार्टी होइन। मण्डलीमा पार्टीमा के हुन्छ? प्रेजिडेन्ट हुन्छ, अरू सबैलाई उसले कम सम विभिन्न किसिमको, अहिले एउटा पार्टीको कमिटी, केन्द्रीय कमिटीको बैठक भइरहेछ, भाषण सुनिन्छ नि, यु नो वाट दे आर डुइङ। तपाईँ र म जो मण्डली हुनुहुन्छ, हाम्रो लिडर त येशु प्रभु मात्रै हुनुहुन्छ, पवित्र आत्माले उहाँ काम गर्नुहुन्छ हरेकको जीवनमा। कसैले पनि केही कुरा पनि खिसिक्क दाहिने बायाँ गर्न मिल्दैन, भस्म गर्ने अग्नि हुनुहुन्छ। के तपाईँले प्रभुलाई त्यसरी चिन्नु भएको छ? उहाँले हामीलाई प्रेम गर्नुभयो, हाम्रो लागि बलिदान हुनुभयो, उहाँबाट डिमान के हो? हामीले आफ्नो हृदय उहाँलाई सुम्पिने, उहाँलाई प्रभु बनाउने। त्यसैले परमेश्वरको आशिष आउनलाई चाहिँ तपाईँ र म एक हुनु पर्यो। योभन्दा अगाडि तपाईँले विभिन्न खालको सोच राख्नु भएको छ, रङ एटिच्युड, पश्चाताप गर्नुपर्छ। परमेश्वरले, किनभने जब परमेश्वरले आशिष दिनुहुन्छ नि, कसैले रोक्न सक्दैन, न नर्कले, न स्वर्गले, न कुनै स्वर्गदूतले, न कुनै शत्रुले, प्रियहरू हो, परमेश्वरको आशिष रोक्ने कोही छैन। तर आशिषको लागि सही अवस्था के हो? तपाईँ र ममा एकता, साँचो पवित्र प्रेम। परमेश्वरले आज्ञा दिनुहुन्छ अनि आशिष चाहिँ आउनै पर्छ। त्यसको लागि हुनुपर्ने कुरा चाहिँ के हो? दाजुभाइमा साँचो एकता। प्रियहरू, दाजुभाइ भनेको चाहिँ मण्डलीका हरेक विश्वासीहरू, जवान वृद्ध, स्त्री पुरुष, पिताका छोराछोरीको बिचमा एकता हुनुपर्छ। अनि त्यो एकता नहुनु चाहिँ शैतानको काम हो। तपाईँलाई क्लियर भन्छु, यो बाइबलमा यही छ। जब भाइ भाइमा एकता कायम हुन्छ, परमेश्वर आशिषको आज्ञा दिनुहुन्छ, अनि त्यो अनन्त जीवनको आशिष उहाँले प्रतिज्ञा गर्नुभएको छ। परमेश्वरको सेवा, मण्डलीका सबै क्रियाकलाप, सुसमाचार प्रचार, चेलापन, सबै कुराको लागि हुनुपर्ने कुरा चाहिँ के हो? हाम्रा एकपन, एक। जब मान्छेको विचार आउँछ नि कसैलाई, ए यस्तो पो गर्नु पर्यो, ब्रिङ इट टु द पर्सन, मान्छेहरूको टिममा कुरा गर्नुहोस्, सल्लाह गर्नुहोस्, जब त्यहाँनिर प्रार्थना गर्नुहोस्, त्यसपछि परमेश्वरले एउटा निराकार गर्नुहुन्छ, एउटा कुरा देखाउनुहुन्छ। हरेक मान्छेको एउटा मन भएर काम गर्नुपर्छ। त्यस कारणले प्रियहरू हो, मैले यसरी बुझाएको छु, मण्डलीको सबै क्रियाकलापमा एकपन हुनुपर्छ। कोही कोही मान्छेहरूले चाहिँ मलाई सोधेन भन्ने सोच राखेर रा, अर्कै सोच राख्न थालेको हुन्छ, अनि त्यो एटिच्युडमा काम गर्छ। त्यस कारणले शान्तिको बन्धनमा आत्माको एकता कायम गर्ने कुराको लागि आफैलाई समर्पण हुनुपर्छ। त्यसको लागि मण्डलीमा हतियार के हो? त्यो लडाइँ लड्ने हतियार के हो मण्डलीमा? एफिसी 4:2 हामीले हेरिरहेको थियौँ, हतियार सधैँभरि नम्र, सोझो। सोझोलाई अर्को ठाउँमा के भनेको छ भने विनय। यो अङ्ग्रेजीमा यसको शब्द चाहिँ लोलीनेस, जेन्टलनेस, लङ सफरिङ, बेरिङ विथ वान एनअदर इन लभ। यो 4 पोइन्ट छ यहाँ। लोलीनेस, नम्र, यसको बारेमा छुट्टै शिक्षा हो। जेन्टलनेस, त्यो मिक पनि भन्छ अर्को शब्दमा, अनि विनय पनि भन्छ। अनि येशु प्रभुले आफ्नो बारेमा उहाँ चाहिँ विनय हुनुहुन्थ्यो भन्ने कुरा चाहिँ हामीले देख्दछौँ। त्यस कारणले यो शान्तिको बन्धनमा ल्याउनको लागि चाहिने हतियार यो हो। यो सधैँभरि विनम्र हुने, सहनशील, अङ्ग्रेजीमा लङ सफरिङ भनेको चाहिँ त्यो एक प्रकारको सहनुपर्ने कुरा चाहिँ अप्ठ्यारो कुरा हो, सफरिङ हो, तर त्यो एकदम लामो समयसम्म गर्नु पर्यो, धीरज हुनु पर्यो, होइन? त्यहाँ धीरजको कुरा पनि छ। अनि त्यसपछि एकअर्काको बोझ, एकअर्कालाई सहने, यो कुरा चाहिँ 4 हतियार चाहिँ तपाईँ र मेरो जीवनमा, मैले यहाँ कतातिर लेखेको छु तर यहाँ मलाई आज यहाँ मैले भेटिनँ, एनिवे त्यो 4 हतियार। त्यस कारणले यो कुरा चाहिँ मण्डलीको हर एक्टिभिटिज, हरेकको एउटै आवाज हुनुपर्छ। जसलाई एउटै आवाज छैन, प्रार्थना गर्नुपर्छ। त्यसैले नम्रता, विनय, एकअर्कालाई प्रेम र सहनशील, यो 4 पोइन्ट चाहिँ हतियार हो। अनि नम्रता, विनय, ख्रिस्टको स्वभाव, अनि जो चाहिँ ख्रिस्टको चरित्र जस्तै हुने कुरा हो, नम्रता र विनय। तपाईँलाई यहाँ येशु प्रभुले भन्नुभएको छ मत्ती 11:29, मेरो जुवा आफूमाथि ल्याओ, मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु। यो चाहिँ नम्रता र विनय, मिक। यो प्रभु हो, जो मान्छे नम्र हुन्छ, विनय हुन्छ, लोली अफ हार्ट हुन्छ, त्यो येशूको चरित्र हो। हामीलाई त येशूको चरित्रमा उहाँले बनाउनुहुन्छ नि, होइन? अनि तिमीहरूको आफ्ना आत्मामा विश्राम पाउने छौ जब हामीले येशू प्रभुमा यो नम्रता हामी जान्छौँ, उहाँको नम्रता हामी पाउँछौँ, अनि आफ्नो आत्मामा हामीले विश्राम पाउनेछौँ। यो कुरा हामी यहाँ देख्दछौँ। अनि वास्तवमा येशु प्रभुबाट सिक्ने कुरा यहाँ छ, ख्रिस्ट जस्तो स्वभाव अनि उहाँको देखा सिकी गर्ने भनेर येशु प्रभुले भन्नुभएको छ। उहाँको देखा सिकी गर्ने भनेको के हो? यहाँनिर एफिसी 5:1 के छ, यसकारण तिमीहरू प्रिय बालकहरू झैँ परमेश्वरको देखा सिकी गर, नम्रता र विनय, सहनशील, क्षमाशील, प्रेमी, येशुको देखा सिकी, येशु जस्तो विनम्र हृदय, कोमल हृदयको हुने, हरेक प्रति तपाईँलाई मन नपर्ने, तपाईँ प्रति नराम्रो सोच भएको मान्छेलाई पनि तपाईँबाट चाहिँ प्रेम आउनु पर्यो। त्यसपछि धीरज, लङ सफरिङ, सहनशीलताले काम गर्नु पर्यो। एउटा सानो बालक जस्तै कोमल हृदयको योग्य अनि योग्य व्यक्ति। कहिलेकाहीँ बालकको कुरा गर्दाखेरि बालक चाहिँ ठिक छ भन्न खोजिया पनि हुँदैन यहाँ, तर बालक चाहिँ के हुन्छ? निर्दोष हुन्छ। कञ्चन के भन्छ त्यसलाई भने नि, इनोसेन्ट भन्छ। कहिले पनि उसले चाहिँ कपट गर्दैन, उसले कुनै पनि स्वार्थको भावना उसमा थाहा हुँदैन। त्यसले त्यसलाई त्यस कारणले बालकको हृदय भनेको, त्यो चाहिँ एउटा विनम्र हुन्छ बालकको हृदय। जबसम्म उसले संसारिक अलि ठुल्ठुलो हुँदै गएपछि चाहिँ बाबामा कुरा सुन्दै जान्छ, अलि सानो हुँदाखेरि चाहिँ कस्तो असल देखिन्छ, ठुल्ठुलो भएपछि चाहिँ बाबामा बोल्ने मान्छेसँग तिनीहरू बोल्छ, बाबामा नबोल्ने मान्छेसँग तिनीहरू नबोल्छ, उनीहरूको व्यवहार पनि बाबामाको सँगै जान्छ। त्यो के भयो? सिक्यो, खराबी सिकिहाल्यो। अब बुझ्नुहुन्छ, तपाईँहरूमा त्यस्तो छोरछोरी हुनुहुँदैन, अमेरिकामा बसेर होला, मेरो छोरछोरीमा चाहिँ त्यो पटक्कै छैन, किनभने हाम्रो त फुर्सद पनि हुँदैन। बुझ्नुहुन्छ, यो मैले जे जे भन्दैछु नि विचार गर्नुहोस् है, किनभने तपाईँ र म महत्त्व चाहिँ के छ? परमेश्वरको अगाडि ठिक छौँ कि छैन, यो हो नि त। एक दिन स्वर्ग जाने दिन हाम्रो क्षमा नभएको पाप बाँकी छ कि? द्याट्स अ भेरी भेरी इम्पोर्टेन्ट पोइन्ट। त्यस कारणले स्वार्थी फोकस हुने बित्तिकै मान्छे बिग्रिन्छ। हामीले आफ्नो बारेमा सोच्ने हामी कोही त्यस्तो छौँ भने त्यो धेरै ठुलो समस्या हो। खालि आफ्नो फाइदा छ कि छैन, मैले अस्तिदेखि भन्छु नि तपाईँलाई, धेरैचोटि दोहोऱ्याउँछु यो। कोहीजना मान्छेहरूको चाहिँ कुनै पनि कार्यक्रममा, कुनै पनि योजनामा, कुनै पनि सङ्गतिमा, चर्चमा उनीहरूको व्यक्तिगत ठुलो फाइदा देखिन पनि आउँदैन, आउँदैन, उसलाई उत्साहित छैन। त्यहाँ के देखिन्छ थाहा छ? त्यहाँ त ठुलो समस्या देखिन्छ, ख्रिस्टप्रतिको प्रेम त जिरो। जब तपाईँले सेल्फ इन्ट्रेस्ट मात्रै अगाडि राख्नुहुन्छ नि, यु डिड नट लभ जिजस क्राइस्ट एन्ड यु डिड नट फलो जिजस क्राइस्ट, तपाईँले येसुलाई पछ्याउनु भएन, येसुलाई प्रेम गर्नु भएन, तपाईँले आफैलाई प्रेम गर्नुभयो, पश्चाताप गर्नुपर्छ। प्रियहरू, हामीलाई कुनै पनि मण्डलीको सम्बन्धमा कुनै पनि व्यक्तिगत फाइदा कुरा होइन, येशूको महिमा, उहाँको इच्छा, उहाँको उद्देश्य, त्योभन्दा बाहिरको कुरा चाहिँ क्रिस्चियनिटी हुँदै हुँदैन। येशूको देखा सिकी गर्ने कुरा चाहिँ त्यसरी हुँदैन। त्यस कारणले यहाँनिर 2 पदमा के छ, तिमीहरू प्रेममा चल, जसरी ख्रिस्टले पनि हामीहरूसँग प्रेम गर्नुभयो र परमेश्वरको निम्ति सुगन्धित भेटी र बलिदान भएर आफैलाई हाम्रो निम्ति अर्पण गर्नुभयो। येशूले चाहिँ के गर्नुभयो? हाम्रो लागि आफैलाई दिनुभयो, दुःख उहाँको शरीरमा लिनुभयो, उहाँको लागि होइन। हामीले पनि एकअर्कालाई त्यसै गरेर प्रेम गर्नुपर्छ भन्न खोजेको, फाइदा हुँदा मात्रै होइन, जुनसुकै बेलामा हामीले परमेश्वरमा प्रेम गर्नुपर्छ। विनम्रले सबै कुराको स्रोत प्रभुलाई दिन्छ। जो नम्र हुन्छ नि, श्रेय स्रोत होइन, श्रेय यो चाहिँ प्रभुबाट भयो, मैले यति गरेँ होइन। जब कोही मान्छेले मैले गरेँ भन्छ, जब कोही मान्छेले आफूलाई शक्ति छ, मेरो वरदान छ भन्छ, त्यो सबै गलत हो, त्यो सबै गलत हो। किनभने प्रभुलाई जसले दिँदैन नि, जुन महिमा जसलाई दिनुपर्ने त्यहाँ नदिनु ठुलो समस्या। सबै कुरामा हामीले परमेश्वरमा नै भरोसा गर्नुपर्छ। परमेश्वरको सेवामा योग्य हुने योग्यता चाहिँ प्रभुलाई हामी केही होइनौँ भन्ने चूर्ण हृदयमा, हृदयका साथ प्रभुलाई हाम्रो हृदयमा हामीलाई रित्ताउनु, तोड्नु, हामीलाई एकदमै नम्रतामा ल्याउनु अनुमति दिनुपर्छ। तब मात्र उहाँको लागि हामी प्रयोग हुन सक्छौँ। तर तपाईँ र ममा अहम्ता, घमण्ड, म हुँ भन्ने कुरा, म चाहिँ यति पढेको भन्ने कुरा, म यति पैसा छ भन्ने कुरा, म यस्तो यस्तो काम गर्न सक्छु, म सबभन्दा राम्रो प्रचार गर्छु, सबभन्दा बढी सुसमाचार सुनाएँ, काम लागेन। तपाईँले केवल परमेश्वरमा घमण्ड गर्नुपर्छ। त्यो डरलाग्दो पाप हो ती कुराहरू। जो हृदयमा चूर्ण भएको हुन्छ ऊ सानो हुने होइन, तर प्रभुको आत्माको शक्तिले भरपूर हुन्छ। जो मान्छे चूर्ण हृदयमा हुन्छ, रित्तो हुन्छ, त्यो त काम नलाग्ने सानो, हामीलाई त्यस्तो लाग्छ नि, बेजत भयो जस्तो। तर त्यो मान्छेको बल चाहिँ परमेश्वर हुनुहुन्छ, त्यो कुरो भुल्नु हुँदैन। सबै कुरा प्रभुलाई हामीले पूर्ण रूपमा सुम्पिनुपर्छ। यस्तो चूर्ण प्रभुमा समर्पित व्यक्ति, ख्रिस्टको पवित्रता नभएको व्यक्ति र ठाउँमा आफ्नो सहमति जनाउँदैन कुनै पनि ठाउँमा। जब परमेश्वरमा चूर्ण कोही कुरा हुन्छ भनेदेखि परमेश्वरको इच्छा अनुसार नभएको कुराहरूमा कहिले पनि सहमति हुँदैन। ऊ जहिले पनि प्रभुको कुरा सोचिरह हुन्छ, जहाँ पनि अवसरवादी हुँदै हुँदैन। प्रभुलाई निन्दा हुने कुरामा कहिल्यै सहमति र सहभागी हुँदैन, उसलाई थाहा हुन्छ तुरुन्तै। परमेश्वरको प्रयोगको योग्य भाँडो उसले प्रयोग गर्नुहुन्छ, उहाँले प्रयोग गर्नुहुन्छ जब त्यो मान्छे शुद्ध हृदयको हुन्छ। अनि यहाँनिर दोस्रो तिमोथी 2:21 पाउले भन्छ, जे कुरो अनादरको छ यदि कसैले त्यसबाट आफूलाई शुद्ध पार्यो भने त्यो अनादरको काम, त्यो आदरको कामको लागि एउटा पात्र बन्नेछ र घरका मालिकको निम्ति चोखो, उपयोगी र कुनै पनि असल कामको निम्ति तयार हुनेछ। तर त्यो चोखो, उपयोगी, पवित्र हुनको लागि चाहिँ तपाईँ र ममा चूर्णता, परमेश्वरको धार्मिकता आउनु पर्यो, हामी तयार हुने कुरा होइन परमेश्वर। अनि हामी पर्खिरहेछौँ तपाईँ र म कस्तो भाँडो भएका छौँ, यो महत्त्वपूर्ण प्रश्न हो। हामी मण्डलीको कुरा गर्दछौँ, अनि मण्डली अलिक ढिलो भइरहेछ, म छिटो छिटो गर्दैछु। मण्डली चाहिँ अर्गनाइजेसन होइन, मण्डली अर्ग्यानिजम हो। तपाईँको दिमागमा क्लियर के हुनुपर्छ भने नि, कुनै पनि व्यक्ति क्रिस्चियन चाहिँ ख्रिस्टलाई पछ्याउने र प्रेम गर्ने हुन्छ। गलत मान्छेहरूलाई कहिले पनि प्रयोग गर्नु हुँदैन, गलत मान्छेहरूलाई परमेश्वरको महिमामा अगुवाई गर्न दिनु हुँदैन, गलत मान्छेहरूलाई जसको जीवनमा ख्रिस्ट हुनुहुन्न नि, त्यस्तो मान्छेले परमेश्वरको प्रचार गर्नु, परमेश्वरको सेवा गर्नु असल होइन। बाइबलमा त्यसको बारेमा धेरै छ जुन चाहिँ अहिले म भन्न सक्दिनँ। त्यसैले अर्ग्यानिजम भनेको चाहिँ जीवित कुरा हो, यो चाहिँ एउटा जीव हो, जीव भन्छ नि, निर्जीव र जीव, यहाँसम्म कि प्लान्टहरू पनि, रुखहरू पनि जीव हो, किनभने त्यो बढेर जान्छ, अर्ग्यानिजम बढ्छ। त्यसैले मण्डली के हो? अर्ग्यानिजम हो, अनि त्यो वृद्धि भएर जानुपर्छ। मण्डली वृद्धि हुनलाई त्यो अर्ग्यानिजम स्वास्थ्य हुनुपर्छ। त्यही कारण तपाईँलाई म अघिदेखि भन्दैछु, पटेरो लागेको, क्यान्सर लागेको, ट्युमर लागेको जस्तो क्रिस्चियनहरू एकअर्कामा विद्रोही, भित्रभित्रै कहिले बढ्छ? बढ्दैन नि, त्यो त खोटेर लागेको। देख्नु भएको छ कहिले काहीँ खोटेर लागेको रुख? त्यो के त्यो लागेको हुन्छ नि, पुरै त्यो पात सात पनि सबै खाएको हुन्छ, बुझ्नुहुन्छ? मण्डली त्यस्तो होइन, मण्डली जीवित अर्ग्यानिजम हो। सबै जीवितको त्यो जीवित कुरा चाहिँ बढेर जान्छ, त्यसको सेल डिभिजन हुन्छ भन्छ नि होइन, बढ्ने कुरा चाहिँ बढ्दछ। मण्डली चाहिँ जीवित कुरा हो, चर्चले आफैलाई रिप्रोड्युस भनेको चाहिँ मण्डली चाहिँ रिप्रोड्युस हुँदै जानु पर्यो, विश्वासीहरूबाट अरू विश्वासीहरू आउनु पर्यो, चेलाहरूबाट अरू चेलाहरू बन्नु पर्यो। कसरी रिप्रोड्युस गर्न सक्छ? त्यहाँ शान्तिको बन्धनमा आत्माको एकता कायम राखेर, बुझ्नुहुन्छ? त्यस कारणले मण्डली किन वृद्धि भएको छैन भने नि, विश्वासी विश्वासी बीच एकता छैन, एकले अर्कालाई मान्या छैन, हामी आफ्नै विचारमा छौँ। प्रियहरू, तपाईँ प्रार्थना गर्नुहोस्, अनि सबभन्दा ठुलो कुरो पश्चाताप गर्नुहोस्। त्यस कारणले हार्मोनी भन्छ नि, हार्मोनियम भन्छ, मिलाप, हार्मोनियम भनेको चाहिँ त्यो आवाजको एउटा सम्मिश्रण हो, जब सुन्दर देखिन्छ। मण्डलीहरूको विश्वासीहरूको बिचमा, अगुवाहरूको बिचमा एउटा मिलाप हुनुपर्छ, त्यो पवित्र आत्माको एकता, यस्तो आत्मिकी। त्यस कारण को मान्छे कहाँनिर कसरी मिल्या छैन पश्चाताप गर्नुपर्छ प्रियहरू, त्यो चाहिँ कुरा गर्नुपर्छ। अनि यस्तो आत्मिकी एकता बिना कहिले पनि मण्डली वृद्धि हुन सक्दैन। अनि फिलिपी 1:27 पावलले के भन्छ, केवल तिमीहरूका जीवनको चाल ख्रिस्टको सुसमाचारको योग्य होस्। अब तपाईँलाई यहाँ सुसमाचारको योग्य जीवनको चाल भनेको के हो? प्रेममा जिउने, एकअर्कामा शान्तिमा रहने, एकअर्काको निम्ति क्षमा दिएको, पुरा एकअर्कालाई भित्रैदेखि प्रेम गर्ने। म चाहेर आएर तिमीहरूलाई देखौँ, चाहे अनुपस्थित रहौँ, म तिमीहरूका बारेमा यही कुरा सुन्न चाहन्छु कि तिमीहरू एउटै आत्मामा दृढ बनी खडा भएका छौ र एउटै मनका भई सुसमाचारको विश्वासको निम्ति मिलेर परिश्रम गर्दछौ। यहाँनिर के छ? एउटै आत्मामा खडा भएको र एउटै सुसमाचारमा चाहिँ मान्छेलाई बढाउनको लागि चाहिँ मिलेर परिश्रम गर्ने कुरा यहाँ लेखेको छ। त्यो चाहिँ सुसमाचार योग्यको जीवन जिउने यो मण्डलीको लागि। तपाईँलाई त्यस्तो खालको कुरा तपाईँको जीवनमा छ कि छैन, यो सबभन्दा महत्त्वपूर्ण कुरा हो। अनि एफिसी 1:15 के छ? बरु प्रेमसित सत्य बोल्दै हरेक कुरामा हामी उहाँसम्मै अर्थात् ख्रिस्टसम्मै बढ्दै जाउँ जो शरीर हुनुहुन्छ। ख्रिस्टसम्मै बढ्दै जाउँ, यहाँ के छ? एकअर्कामा प्रेममा सत्य बोल्ने। अघि तपाईँलाई मैले भने नि, केही कुरा प्रश्न छ भने बोल्न चाहिँ बोल्ने, प्रेममा बोल्ने, क्लियर बोल्ने, एकअर्कालाई थाहा होस्, सबै कुरा थाहा होस्। अनि ख्रिस्टसम्मै हामी वृद्धि हुँदै जाने, किनभने हाम मण्डलीको शिर चाहिँ ख्रिस्ट हुनुहुन्छ। त्यही कुरा यहाँ प्रष्ट छ। त्यसपछि 16 के छ? उहाँबाट नै सारा शरीर प्रत्येक जोडनीहरू जोडिएको र बाँधिएको भई प्रत्येक भागले ठिक ठिक काम गरी सुकठित हुनेछ र प्रेममा वृद्धि हुँदै जानेछ। मण्डलीको बारेमा यस्तो लेखेको छ प्रियहरू। अनि यो कुरा बुझ्नेहरू ट्युमर जस्तो आफ्नो आफ्नै सुरमा हिँड्न थाल्यो भने के हुन्छ? मण्डली त वृद्धि हुँदैन नि, त्यो ख्रिस्टको शरीर त हुँदै होइन, बुझ्नुहुन्छ? ठुलो समस्या। त्यस कारणले कतिहरूले पश्चाताप गर्नु जरुरी छ यदि उनीहरूमा त्यो खालको स्पिरिट छ भने। अनि यो एउटा एकताको कुरा, प्रेमको कुरा, अधीनताको कुरा, आज्ञा पालनको कुरा, एकले अर्कालाई आदर गर्ने कुरा यहाँनिर आउँछ। जब प्रत्येक व्यक्ति पवित्र आत्माको अगुवाईमा छानिन्छन् र उनीहरू काममा लगाइन्छन्, स्वास्थ्य मण्डली ख्रिस्टको शरीर हुन्छ अनि त्यो चाहिँ वृद्धि हुँदै जान्छ, बढ्दै जान्छ। तपाईँले एक वर्षमा डबल त साधारण हो, किन एकजनाले एकजना ल्यायो भने के हुन्छ? अर्को वर्ष डबल हुन्छ। त्यही कारण हामीले अहिले यो किन गरिरहेछौँ, यो विभिन्न किसिमका डिसाइपलसिप प्रोग्रामहरू हाम्रो जवानहरूको बिचमा छ। कतिजना मान्छेहरूलाई चित्त बुझ्या छैन होला त्यो पनि, किनभने परमेश्वरको काम चित्त नबुझ्नेहरू परमेश्वरलाई महिमा दिँदैनन्। अहिले मण्डली पछि जुन हामीले एउटा अभियान चलाएको छौँ, सानो ग्रुपमा छलफल गर्ने, वास्तवमा यो सानो ग्रुप त्यो मण्डली पछि भन्दा पनि कुनै न कुनै ठाउँमा हरेक व्यक्ति एउटा ग्रुपमा हुनुपर्ने त्यो हो। तर बानीको लागि र कसरी गर्ने भन्ने कुरालाई हामीले त्यहाँ गरिराखेका छौँ, किनभने त्यहाँ त सबैजना छ। तर वास्तविक उद्देश्य चाहिँ मण्डली परमेश्वरको योजना एउटा स्वस्थ भएर पवित्र आत्माको अगुवाईमा वृद्धि हुनु पर्यो, एकले अर्कामा प्रेममा प्रोत्साहन दिनु पर्यो। मण्डलीको लागि परमेश्वरको उदाहरण प्याटर्न चाहिँ यही हो, परमेश्वरले दिनुभएको एउटा उदाहरण चाहिँ यही हो। मण्डलीमा जिम्मेवारी लिने जो वरदान पाएका हुन्छन् उनीहरूले आफ्नो वरदान के को लागि प्रयोग गर्छन्? तपाईँलाई म यहाँ 11 पढ्छु। अनि उहाँका वरदानहरू चाहिँ यिनै थिए कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्डलीका पास्टरहरू, कोही शिक्षकहरू। तर यो वरदान किन दियो? किनभनेदेखि 12 कि ख्रिस्टको शरीर निर्माण होस् र सेवाको काम गर्न सन्तहरू सुसज्जित हुन्। प्रियहरू हो, मण्डलीमा किन प्रचार गरिन्छ, किन शिक्षा दिइन्छ, किन सङ्गतिमा मानिसहरूलाई डाकिन्छ? यो कामको लागि। तर हामी त्यो गरिरहेछौँ, मण्डलीमा भित्र बस्या छैन, बाहिर निस्किने के सिकाइराखेको छ त्यसलाई ध्यान छैन, अर्कै बाटोमा जाने। तपाईँले त्यस्तो देखिदेखि पनि तपाईँ अगुवाको रूपमा हुनुहुन्छ, अलिकति पनि तपाईँले त्यसको लागि परमेश्वरको वचन सुन्नुहोस् न यार, पवित्र आत्माको अगुवाई सुन्नुहोस् न, प्रभु येशूको आज्ञा विचार गर्नुहोस् न। हरेक व्यक्ति मण्डलीको स्वास्थ्यको लागि, मानिसको वृद्धिको लागि समर्पित हुनुपर्छ, एकले अर्कालाई मिलेर मण्डलीले बढाउनु पर्छ। प्रियहरू हो, यो कुरो सम्झाउने पनि तपाईँलाई कसले गर्छ? किनभने यसको सबभन्दा ठुलो फाइदा कसलाई हुन्छ? तपाईँलाई हुन्छ, मलाई हुन्छ, जब हामी परमेश्वरको इच्छामा हुन्छ, तपाईँ र म परमेश्वरको महिमा गर्छौँ। त्यसैले यहाँनिर यो सबै वरदानहरू मण्डलीलाई वृद्धि गर्नलाई, त्यसलाई स्वास्थ्य प्रकारले चलाउनलाई, मानिसहरूलाई सक्षम बनाउनलाई, हामीले सानो ग्रुप किन खडा गर्छौँ? सक्षम बनाउनलाई। तपाईँमा कुनै दर्शन छ, ल्याउनुहोस्, सबै मिलेर छलफल गरौँ, सही अगुवाहरूको बिचमा ल्याउनुहोस्, अनि हामी त्यसलाई इम्प्लिमेन्ट गरौँ। कसरी मण्डली बढाउने, तपाईँले के योजना बनाउनु, होइन भनेदेखि जुन योजना बनिराखेको छ त्यसमा समर्पित भएर लाग्नुपर्छ, होइन? विश्वासीहरूलाई सिद्धतामा हुर्क्याउने, विश्वासीहरूलाई सिद्धतामा हुर्काउने, ख्रिस्टको पूर्णतामा ल्याउने, यहाँनिर तपाईँलाई 4:13 के छ, जबसम्म हामी सबैले विश्वासको र परमेश्वरको पुत्रको ज्ञानको एकता प्राप्त गर्दैनौँ र परिपक्व मानिस बनी ख्रिस्टमा पूर्णताको नामसम्म पुग्दैनौँ। पावलले कलसी 1:28 भनेको म घरिघरि पढ्छु नि, ख्रिस्टमा पवित्र र पाप रहित बनाएर परिपक्व बनाएर प्रस्तुत गर्ने, यो मण्डली हरेक व्यक्तिको काम, जसले वरदान जस्तो जस्तो पाएको छ, ख्रिस्टको शरीर निर्माण होस् ताकि सन्तहरू सेवाको काममा सुसज्जित हुन्। यहाँ सन्तहरूको सबै विश्वासीहरू, सेवा कसले गर्ने? सबै विश्वासीहरूले। त्यसलाई सुसज्जित बनाउने को? ती वरदान पाएकाहरू, प्रियहरू हो। तपाईँ र मैले आफैलाई परमेश्वरको अगाडि सुम्पनुपर्छ ताकि परमेश्वर, विश्वासको परमेश्वरको पुत्रको ज्ञानमा हामी बढ्न सकौँ अनि ख्रिस्टमा हामी परिपक्व हुन सकौँ। भनेको मतलब तपाईँलाई मैले जहिले पनि भन्छु नि, अल्टिमेट कुरा चाहिँ के हो? हरेक व्यक्ति ख्रिस्टको चरित्र, ख्रिस्ट जस्तै बन्ने कुरा हो। मण्डलीमा प्रत्येक व्यक्तिहरू पवित्र आत्माको निर्देशन र शक्तिमा आफ्नो कर्तव्य पुरा गरेर जीवित मण्डली, एउटा अर्गनिजम, एउटा जीव सदैव बढ्दै जाने र वृद्धि हुँदै जाने कुरा हो, जुन चाहिँ प्रेममा सँगसँगै मिलेर निर्माण गर्दै जाने हो, एकले अर्कालाई प्रोत्साहन दिने हो। परमेश्वरको मेथड, एकले अर्कालाई प्रोत्साहन दिने, सङ्गतिमा आएर कुरा काट्ने होइन, आफ्नो पक्षमा मान्छेलाई भड्काउनलाई अर्काको कुरा फिजाउने होइन, त्यो त शैतानको काम हो, तर एकतामा आउने, प्रेममा आउने, सही काममा आउने। पहिलो कुरा, शैतानले इन्डिभिजुअलमा जोड दिन लगाउँछ। शैतानको अट्याक कसरी आउँछ? हरेक व्यक्तिलाई उसको होइन, मेरो विचार त सुन्दै सुनेन, म पनि त्यस्तो हो नि, उसको व्यक्तिगत कुरा त्यहाँनिर आउँछ। जब इन्डिभिजुअल कुराहरू आउँछ, मण्डलीमा के हुन्छ? समस्या निकाल्न थाल्छ उसले, भित्रभित्रै आफ्नो पक्ष खोज्न थाल्छ, आफ्नै फाइदा र आफ्नो भूमिका खोज्न थाल्छ। अनि यहाँ समाधान के हो? प्रभावकारी अगुवा प्रचारक होइन, तर शरीरको एकता हो। वास्तवमा समाधान चाहिँ मण्डलीमा यस्तो इन्डिभिजुअल व्यक्ति व्यक्तिमा यस्तो खालको विचार होइन कि, एकता, एकअर्कामा सबमिसिभ, अधीनमा आउने कुरा। कुनै पनि व्यक्ति अगुवा अथवा वरदान पाएका व्यक्तिहरू होइन, पहिलो मण्डली ख्रिस्टको शरीर, तर एकअर्कामा मुक्तिको निम्ति हामी एक भएर अगाडि बढ्छौँ, होइन? मण्डली ख्रिस्टको शरीर, जुन चाहिँ परमेश्वरको आत्माद्वारा एकतामा आउनु पर्यो, आत्माको एकतामा। अनि त्यस्तो हुँदाखेरि चाहिँ के हुन्छ? जब मण्डली पवित्र आत्माको एकतामा कायम हुन्छ, शान्तिको बन्धनमा कायम हुन्छ, त्यहाँ के हुन्छ? येशु ख्रिस्टको महिमा म्याग्निफाइड एन्ड डेमोन्स्ट्रेटेड भनेको चाहिँ प्रदर्शन हुन्छ, ख्रिस्टको महिमा प्रदर्शन हुन्छ। वास्तवमा प्रेरितको पुस्तकमा यही कुरा भएको हामी देख्दछौँ, उनीहरूको बिचमा शक्ति देख्दछौँ, किनभने उनीहरू सबै एक अर्काको निम्ति समर्पित भएका छन्, एकता भएका छन्, परमेश्वरको वचनलाई लिएका छन् उनीहरूले सबैको। तपाईँ देख्नुहुन्छ, अलिकति सानो समस्या छ अध्यायमा, यहुदी र ग्रिकको बिचमा, ग्रिकहरू भनेको चाहिँ अन्य जाति, उनीहरूको विधवाहरूलाई हेर्न चाहन चाहिँ पुगेन भन्ने त्यहाँनिर कुरा आयो जहिले पनि यो कुरा आउँछ। अनि त्यो तुरुन्तै परमेश्वरका जनहरू, प्रेरितहरूले के गरे? एक ठाउँमा सब भेला भएर प्रार्थना गरे, अनि त्यसपछि उनीहरूले एउटा निर्णय गरे, त्यसपछि उनीहरूले 7 डिकनहरू छाने। अनि त्यो डिकनहरू कस्ताहरू थिए, अनि तिनीहरूले कसरी सेवा गरे, त्यो बाइबलको प्याटर्न हो। हाम्रो त समस्या हुँदा के हुन्छ? भित्रभित्रै विरोध गरेर आफ्नो अधिकार माग्न थाले हुन्छ, मान्छेलाई आफ्नो पक्षमा लगाएर एक्लो बनाउन थाले। शैतानको काम हो, टोटल हो। जब तपाईँ ख्रिस्टको महिमा गर्ने र परमेश्वरको आत्मा बचाउने कामभन्दा अर्को काममा लाग्नुहुन्छ मण्डलीमा, नट अ क्राइस्ट वर्क, यो चाहिँ थाहा हुनुपर्छ। प्रेरितमा विश्वासीहरू बीच सबै कुरा साझा थियो, एकता, एक हृदय, एउटै सूत्र एउटैमा परमेश्वरको शक्ति परमेश्वरको तरिका त्यहाँनिर प्रदर्शन भएको छ। अनि सैतानको मेथोड चाहिँ के हो? विभाजन ल्याउने, विद्रोह ल्याउने, भूमिका खोज्ने, आफ्नो अधिकार माग्ने, यो सबै कुराहरू मान्छेलाई के मनपर्छ? जुन कुरालाई चाहिँ उसको विचारमा महिमा देख्छ, इज्जत देख्छ, त्यो 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 पद खोज्छ। परमेश्वरले तपाईँलाई के दिँदै हुनुहुन्छ त्यो चाहिँ खोज्दैन। त्यसकारण हामीले होसियारी हुनुपर्छ, शैतानको मेथोडमा लाग्नु हुने, इन्डिभिजुअल बनाउने, आफै स्वार्थतिर जाने, होइन तैँले त पाइनस् नि, तँ चाहिँ सबभन्दा पुरानो, तँ चाहिँ फलानो, होइन तँ चाहिँ अगुवा, तैँले त पाइनस् नि, यो सबै शैतानबाट आउँछ। प्रार्थना गर्नुहोस्, तपाईँको मनमा केही छ कुरा गर्नुहोस्, तर भित्रभित्रै शैतानको जाजो जालोको पासोमा नपर्नुहोस्। आत्मिक रूपमा तपाईँ त फसिसक्नु भएको हुन्छ अनि तपाईँले अरूलाई पनि फसाउनुहुन्छ। शक्तिको काममा यसले बाधा गराउँछ। वास्तवमा मण्डली येशु प्रभुको शरीर अनि उहाँको निम्ति मात्र हो। मण्डली केवल येशुको महिमा गर्न र उद्देश्य पुरा गर्न एक्जिस्ट गर्छ, तपाईँको स्वार्थ पुरा गर्न होइन। तपाईँको भूमिकाको लागि मण्डलीमा खाँचो छैन, पवित्र आत्माको अगुवाई खाँचो छ। तपाईँले आफैलाई पवित्र आत्माको अगुवाईमा सुम्पनु पर्यो, चूर्ण हुनु पर्यो। शैतानले जब जबसम्म सबै मानिसहरूको हृदय सिसा टुक्रे जस्तो चाकाचुर हुँदैन नि, परमेश्वरले प्रयोग गर्न सक्नुहुन्न, तर शैतानले मण्डली जो एक ढिकामा हुन्छ नि, विभिन्न किसिमले एट्याक गरेर सिसा जस्तै टुक्राइदिन्छ, विध्वंस बनाइदिन्छ। तपाईँ त्यसको हतियार बन्नु भएको हुनसक्छ। प्रार्थना गर्नुहोस्, वास्तवमा हाम्रो काम पक्का ख्रिस्टमा पछ्याउने, मानिसहरूलाई त्यही उत्साह दिने अनि त्यो एकतामा कायम रहने, तपाईँको विचार सही हुनु पर्यो। कसरी राख्ने यो कुरा चाहिँ, एकताको कायम कसरी राख्ने? केवल प्रभुको वचन अनुसार जीवन जिएर, उहाँको आज्ञा अनुसार जिएर, वचन पालनद्वारा शैतानको युक्ति कसरी हामीले फेल खुवाउन सक्छौँ? अब शैतानको युक्ति के हो? मान्छेमा रङ एटिच्युड, रङ थिङ्किङ, यहाँ बुझ्नुहोस्, रङ थिङ्किङबाट विभाजन आउँछ। सेकेन्ड स्टेप, पहिलो कुरो चाहिँ मान्छेमा रङ थिङ्किङ कहाँबाट आउँछ? स्वार्थबाट आउँछ। म महत्त्वपूर्ण, मलाई, मेरो कुरा सुनेन, मलाई इग्नोर गरे, सी द्याट्स हाउ स्टार्ट। अनि शैतानले हालिदिन्छ उसलाई त्यो विचार अनि उसले क्रिटिकल हुन थाल्छ। पहिलो कोरन्थी, वास्तवमा को पहिलो कोरन्थी 13 अध्यायमा प्रेमको कुरा हो, तर तपाईँलाई यहाँ म पढ्न चाहन्थे, यसरी हामी छलले अघि पछि हुत्याएका धार्मिक सिद्धान्तको प्रत्येक बतासले र मानिसहरूका जाल झेल धुर्त र फट्याइले यताउता उडाइएका बालकहरू जस्ता नहौँ। त्यो चाहिँ फट्याइमा पर्नेहरू, पहिलो कोरन्थी, यो प्रेमको अध्याय हो, तर तपाईँले यहाँनिर हेर्नुहोस्, यहाँ प्रेमको कुरामा तपाईँले के कुरा लेखेको छ हेर्नुहोस्। प्रेम सहनशील हुन्छ, यो हो, प्रेमले सहनु पर्यो। दयालु हुन्छ, हो, प्रेम दयालु हुनु पर्यो। अब यहाँनिर नेगेटिभ पोइन्ट छ नि, प्रेमले डाहा गर्दैन। मण्डलीमा त्यो गलत एटिच्युड ल्याउने के हुन्छ? डाहाले गर्छ नि। डाहा कहाँबाट आउँछ? शैतानबाट आउँछ नि। सेखी गर्दैन, नसेखी गर्छ। प्रेमले सेखी गर्दैन, सेखी कहाँबाट आउँछ? शैतानले हालिदिन्छ स्वार्थ। प्रेम हट्टी हुँदैन, हट्टी कहाँबाट आउँछ? शैतानले ल्याउँछ। अनि ढिट हुँदैन, प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन। देख्नुभयो, कसैले तपाईँलाई गडबड गरे जस्तो लाग्यो भने पनि तपाईँले केही सोच्नु परेन, जस्ट पुट इट इन द क्राइस्ट, के अरे प्रभुमा राखिदिनुहोस्। तर तपाईँलाई ठुलै समस्या भयो भने चाहिँ कुरा गर्न जानुहोस्, प्रार्थना गर्नुहोस्, तर मिलापमा जानुहोस्। प्रेम सत्य के भन्छ? प्रेममा सत्य बोल्ने होइन, एटिच्युड, रङ एटिच्युड कहाँबाट सुरु हुन्छ भन्ने कुरा। तपाईँलाई यहाँनिर अर्को पद पढ्न चाहन्छु, यो प्रेमको अध्यायमा 6 र 7, प्रेम खराबीमा प्रसन्न हुँदैन। यो पनि गलत के भन्छ, रङ के भन्छ, नेगेटिभबाटै प्रेमको कुरा भनेको छ। खराबीबाट प्रसन्न हुने चाहिँ के हो? प्रेम होइन। जहाँ झगडा हुन्छ, जहाँ फुट हुन्छ, जहाँ गलत काम हुन्छ, के हुन्छ? खराबीमा प्रसन्न हुन्छ नि। मान्छे भित्रभित्रै गुटबन्दी गर्नु खराबी हो नि, ठिक कुरामा रमाउँछ। प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा चाहिँ स्थिर रहन्छ, प्रेम स्थिर रहन्छ। त्यसकारणले शैतानले इमान्दारसँग हामीले हेऱ्यौँ भनेदेखि शैतानले एट्याक गरेको मान्छेलाई चाहिँ उसभित्र चाहिँ रङ एटिच्युड हालिदिन्छ, मलाई चाहिँ मान्छेले वास्ता गरेन, मलाई सोधेन, मेरो चाहिँ यसमा, अनि मान्छेले भित्रभित्रै फुल्न थाल्छ। त्यो शैतानको काम हो, किनभने हामी ख्रिस्टमा विश्वास गर्दाखेरि पुरानो स्वभाव मर्या हुँदैन नि त कतिको। हामीलाई हाम्रो कुरा मनपर्छ, हामीलाई मान्छेले एक्सेप्ट गर्नु पऱ्यो, हाम्रो नाम अगाडि बढाउनु पऱ्यो। कहिले चाहिँ कचोटि मान्छेले के हुन्छ, अलिअलि त्यहाँ अगाडिबाट कसैले धन्यवाद दिन थाल्यो, नाम लिन थाल्यो भने मेरो नाम आउँछ आउँदैन, हाम्रो नाम केही गरी उसले पढेन भनेदेखि हामीलाई खिस्रिक्क लाग्छ। कतिजना मान्छे त भनी पनि हाल्छ, थाहा छ त्यो के हो, त्यो पहिलाको स्वार्थ हो, इगो नट डेड। तपाईँहरू म ख्रिस्टको मान्छेहरूलाई कसैले नाम लिनु पर्दैन, वी रिजोइस वी डान्स फर द क्राइस्ट नथिङ एल्स। कसैले नाम लिनु परेन प्रियहरू, हो भित्रैभित्रै खुसी भूमिका भित्रैभित्रै बेखुसी भइराखेको हुन्छ, अनि उसले भूमिका खोज्न थाल्छ, अनि मलाई महत्त्व दिएन भन्ने कुरामा लाग्न थाल्छ, रङ एटिच्युड। जब थाहा हुन्छ उसले तुरुन्त पश्चाताप गर्नुपर्छ, यस्तो खालको एटिच्युड गलत परमेश्वरको राज्यमा, उहाँको मण्डलीमा, परमेश्वरको जनहरूमा विद्रोह विरोध ल्याउने कुरा छ भने केवल उसको काम त मण्डलीमा परमेश्वरको महिमा गर्नु, आत्मा जित्नु हो। नत्र त्यस्तो मान्छेलाई परमेश्वरको दण्ड एक दिन आउँछ, फेरि डरलाग्दो कुरा हो। आफैलाई विनम्र भएर प्रभुमा समर्पित हामीले गर्नुपर्छ। परमेश्वरका जनहरूमा यस्ता विभाजनको निम्ति कुनै पनि ठाउँ छैन। रङ एटिच्युड त्यसपछि क्रिटिकल एटिच्युडमा पुग्छ मान्छेको, त्यसपछि उसले सुरुमा सोचमा आउँछ, त्यसपछि उसले कुरा गर्न थाल्छ, मान्छेलाई फिजाउन थाल्छ, तितोपना सुरु हुन्छ, अनि उसले गोसेप, त्यसैलाई गोसेप भन्छ होइन, अनि तितो तितो कुराहरू होइन, एउटा तितोपना, सानो बिउको कुरा गर्नुहोस् न, सानो बिउ जमिन मुनि तितोपना भने चाहिँ यस्तो कुरा हुन्छ, सानो बिउ जमिन मुनि तपाईँले माटो मुनि हालिदियो भने के हुन्छ, पहिला एउटा बिउ हुन्छ, माटो मुनि हालिदिनुहोस् कसैले देख्दा पनि देख्दैन, तर त्यहाँ अलिअलि ओसिने बित्तिकै के हुन्छ, त्यहाँ माथि त्यो कोपिला आउँछ, त्यहाँदेखि तल जरा हाल्न थाल्छ, त्यो जरा यति गहिरो हुँदै जान्छ, बुझ्नुहुन्छ, यति जकडिँदै जान्छ, तितोपना राखिराख्यो भने, क्षमा नदियो भने, दुबो हुन्छ नि, सिन्का मात्रै देखिन्छ त्यो खडेरी परे बेलामा, तर अलिअलि पानी आउँदाखेरि त्यो दुबो यसरी त्यो ठिक समयमा ननिकाल्यो भने त्यो दुबो निकाल्नै नसक्ने गरी गाडिएको हुन्छ। त्यसकारण तपाईँ र मेरो जीवनमा पनि तितोपनाले त्यसरी गर्छ, त्यसकारण त्यो बढ्न थाल्छ, जमिनमाथि त्यो आउँछ, तल भित्र जान्छ, त्यो एटिच्युड, रङ एटिच्युड र क्रिटिकल स्पिरिट पनि त्यस्तै हुँदै जान्छ। त्यसैले बेलामा तपाईँले पश्चाताप गरेर त्यसलाई मिलाउनु पर्छ, त्यसलाई बोकेर नजानुस् होइन। सुरुमा रङ एटिच्युडबाट सुरु हुन्छ, त्यसलाई मौकामा समाधान गरेन, क्षमा गरेन, मिलाप गरेन, त्यसलाई निकालेर फालिदिएन भने त्यसले जरा हाल्छ, त्यसपछि ठुलो फुट ल्याउँछ, त्यसपछि रुट अफ बिटरनेस भनेर त्यसलाई भनिन्छ, रुट अफ बिटरनेस। यहाँनिर हिब्रु 12 पुग्यो फेरि, हिब्रू 12:14, सबै मानिसहरूसँग शान्तिमा बस्ने र पवित्र हुने प्रयत्न गर, पवित्रता बिना कुनै मानिसले परमेश्वरलाई देख्न सक्दैन। प्रियहरू, सबै मानिसहरूसँग मिलापमा बस्ने, तितोपनालाई बढाएर मान्छेसँग सम्बन्ध बिगार्ने कुरा चाहिँ गलत हो नि होइन। त्यसकारण परमेश्वरमा हामीले बढ्नुपर्छ। त्यसको 15 के छ, ध्यान दियो कि कुनै मानिस परमेश्वरको अनुग्रह प्राप्त गर्नदेखि वञ्चित नहोस्, ताकि तितोपनको जरो उम्रेर आइकन त्यसले फुट नल्याओस् र धेरैजनालाई अशुद्ध नपारोस्। मण्डलीमा जब मान्छे भित्रभित्र ग्रुपिजम हुन्छ नि, यही कुरा भएको देख्नुभयो, कुनै व्यक्तिमा तितोपना सुरु भयो कुनै दिन, द रङ एटिच्युड, अनि त्यसपछि कतिजना मान्छेलाई बिटुलो पार्यो। ती सब मान्छेले यदि उनीहरूले साँच्ची नै गलत सोचेको हो भने क्षमा माग्नुपर्छ परमेश्वरमा होइन। त्यो बाटो परमेश्वरको बाटो हो, त्यो परमेश्वरको बाटो हो। त्यसैले तितोपना डेन्जर हो। त्यसैले मण्डली परमेश्वरको पवित्रतामा हुर्किनुपर्छ, येशूको शरीर, सबैमा व्याप्त पाप जुन सबैमा हुनसक्छ तर उहाँलाई थाहा हुँदैन, ती मान्छेहरूलाई कतिलाई थाहा पनि हुँदैन तितो पनाको पाप कसरी भइराखेको हुन्छ, होइन? किनभने तपाईँको कुरा हो नि त, त्यो त तपाईँलाई मुखमा जे आयो त्यही बोल्नुहुन्छ, तपाईँको सोचमा जे आयो त्यही हुन्छ। कहिले विचार गर्नुभएको छ, परमेश्वर पवित्र आत्मामा तपाईँसँग रात दिन 24 घन्टा 24 सेकेन्ड हरेक सेकेन्ड उपस्थित हुनुहुन्छ। ती सब कुरा परमेश्वरलाई थाहा छ, तर पवित्र हुने व्यक्ति मात्रै परमेश्वरसँग सम्बन्धमा रहन सक्छ। शुद्ध हुने व्यक्ति मात्रै परमेश्वरको सम्बन्धमा रहन सक्छ। यो कुरो हामीले विचार गर्नु, जब तपाईँको इच्छा पुग्दैन, तपाईँको महत्त्व त्यहाँ देख्नुहुन्न, रङ एटिच्युड सुरु हुन्छ अनि रुट अफ बिटरनेस बढेर जान्छ। अनि मैले त्यो पद पढिसकेँ तपाईँलाई, त्यसैले तपाईँ ख्रिस्टको जन हो को हिसाबले आफ्नो जिम्मा आफूले गर्नुपर्ने रेस्पोन्स भन्छ त्यसलाई, त्यो वचनलाई लागू गर्नुपर्ने शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्ने कुरा चाहिँ हामीले गर्नुपर्छ, जुन चाहिँ हामीले यहाँ पढ्छौँ। शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्ने कुरा हामीले गर्नुपर्छ। होस गरेन भने अन्धकारको शक्तिको चालमा पुगेर जुन कुरा चाहिँ भन्नै हुँदैन, सोच्नै हुँदैन, मान्छेले भन्न थाल्छ। शैतानले यसरी उसलाई फसाउँछ कि उसले त्यो देख्दा पनि देख्दैन, विचार पनि गर्न सक्दैन। त्यसकारणले त्यो एकदमै डेन्जर कुरा हो, धेरै डेन्जर कुरा हो। त्यसकारणले सिद्धिन लायो, जुन काम मानिसले गर्नै हुन्न त्यो काम गर्न सुरु गर्छ। यस अवस्थामा तपाईँ परमेश्वरको आत्मालाई दुखित तुलाउनुहुन्छ अनि उहाँको शक्ति र उहाँको सङ्गति तपाईँबाट हटिसकेको हुन्छ। परमेश्वरको आत्मालाई दुखित अनि परमेश्वरको पवित्र आत्मालाई दुखित नतुलाओ, जसमा उद्धारको दिनको निम्ति छाप लगाइएको हुन्छ। परमेश्वरको आत्मालाई कसरी दुखी तुलाउने? त्यही रुट अफ बिटरनेस, त्यही कुराहरू, त्यही झगडा, रङ एटिच्युड, रङ कुराहरू भन्न थाल्ने, रङ स्पिच, गलत कुराहरू मुखबाट भन्न थाल्ने, त्यसको रङ सुरु चाहिँ रङ एटिच्युडबाट हुन्छ। विचारमा अलिकति सोच फरक हुन्छ, तर तपाईँलाई थाहा हुनुपर्छ, तुरुन्तै परमेश्वरको अगाडि त्यो ल्याउनुपर्छ। नत्र भने रङ एटिच्युडबाट रङ स्पिचबाट रङ एक्सन, त्यसपछि तुरुन्तै फसिसकेका हुन्छ। अनि पावलले Ephesians 4:29 के छ, तिमीहरूको मुखबाट कुवाक्य ननिस्कियोस्, तर समय सुहाउँदो र सुधार गर्ने मिठो वचन मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस्। यो आज्ञा यहाँ दिएको छ। त्यसकारणले परमेश्वर सुन्नेलाई अनुग्रह मिल्ने कुरा मात्रै हामीले गर्नुपर्छ। परमेश्वरको अनुग्रह हामीले अभ्यास ल्याउनुपर्छ। जसरी जहिले पनि केही भन्नु अघि हामीले परमेश्वरको अगाडि उहाँको अनुग्रहको बारेमा ध्यान दिनुपर्छ, सोच्नुपर्छ। अनि जब हामी नसोचिकन बोल्न थाल्छौँ, पवित्र आत्मालाई दुखित तुलाउँछौँ अनि पवित्र आत्मालाई दुखित तुलाउने कुरा चाहिँ हाम्रो व्यवहार एकअर्कामा तितोपना, एकअर्कालाई मुख छोड्ने, गलत रङ एटिच्युड लिने, रङ एक्सनमा पुग्ने, यो सबै कुराले पवित्र आत्माको लाई दुःख दिएको हुन्छ। अनि पवित्र आत्मालाई दुःख दिने बित्तिकै तपाईँ र ममा पवित्र आत्माद्वारा गर्ने सेवाको लागि जुन शक्ति हुन्छ त्यो आउँदैन। त्यही कारणले धेरै मान्छेले कहिल्यै एकजना मान्छेलाई पनि उनीहरूले विश्वासमा न त ल्याउन सक्छन्। त्यही कारण त्यो सबै कुरा हुन्छ, तपाईँले सरेन्डर गर्नुपर्छ परमेश्वरको अगाडि, सब कुरा केही बाँकी नराखेर। अनि परमेश्वरले हामीलाई सहायता गर्नुहुन्छ। त्यसैले कतिचोटि कतिचोटि एकजना एमी कार माइकलको कुरा लेखेको थिएँ मैले, एउटा प्रेम नभएको होइन, एक शब्द हामीले कसैको बारेमा प्रेम नभएको रुखो अथवा नराम्रो शब्द, एक शब्द मात्रै, द वान वर्ड अफ बिटरनेस भनौँ न, भनेको चाहिँ उसले के भनेको छ भने, त्यो कोब्रा भन्ने साप हुन्छ नि, त्यसको विष भन्दा पनि भयानक हुन्छ, किनभनेदेखि त्यो डेडली हुन्छ एन्ड द्याट किल्स एभ्रिथिङ। तपाईँले कसैको बारेमा एउटा शब्द खराब भन्न थाल्नुभयो, मान्छेलाई एउटा शब्द गलत गर्नुभयो, शैतानले त त्यसरी यसरी फिँगाउँछ नि। तपाईँले कोरोना फिँजेको देख्नुभयो नि, डिङ्गो अहिले लामखुट्टेले फिँजाइरहेछ नि। हाम्रो एकजना पास्टर उता म्यानमारमा हिजो मलाई म्यासेज गरेको थियो, मलाई डिङ्गोले सताइरहेछ प्रार्थना गर्दै। म्यानमारमा सधैँ डिङ्गो हुन्छ, त्यहाँ गर्मी पनि छ, सायद काठमाडौँमा पनि डिङ्गो आउनु थाल्यो होला। कसरी फिँजिन्छ होइन? तर गोमन सागको त झन् डेन्जर हुन्छ, एकचोटि उसको चोक टोक्ने बित्तिकै बेलामा उपचार भएन भने के हुन्छ, त्यो मान्छे मर्छ। सो मान्छेको मुखबाट एउटा खराब शब्द, एमिकार माइकलले भनेको हो। एमिकार माइकल चाहिँ 50 वर्षभन्दा बढी आयरल्यान्डबाट इन्डियाको साउथ इन्डियामा गएर नेभर रिटर्न परमेश्वरको सेवा गरेको, उसले लेखेको किताबहरू छ। परमेश्वरमा साँच्ची नै साक्षात सम्बन्धको स्थापना गरेको व्यक्ति। तपाईँले यस्ता मिसिनेरीहरूको किताब पढ्दाखेरि उनीहरूको जीवनमा परमेश्वरको इच्छा र उनीहरूले कसरी परमेश्वरको सेवा गरे, यहाँसम्म कि उनीहरूलाई दुःख दिने मान्छेहरूलाई पनि उनीहरूले कसरी प्रेम गरे, त्यसको बारेमा मैले तपाईँलाई धेरै भनेको छु। अनि आज त्यस आजकल हामीले त्यस्तो क्रिस्चियनहरू कहीँ पनि देख्दैनौँ, तर तपाईँ र म जो ख्रिस्टमा हुन्छौँ नि, हामीमा त्यही आत्मा हो नि। त्यसैले कोब्राको विष जस्तो त्यो अनलभ भनेको चाहिँ प्रेम नभएको शब्द, तितोपनाको शब्द, हामीले कसैको बारेमा कसैलाई भन्यो भने त्यति खतरनाक हुन्छ भन्ने कुरा चाहिँ त्यो हो। त्यसैले परमेश्वरको आत्मालाई सन्ताप दिन्छ, दुःख दिन्छ, अनि तपाईँ र ममा परमेश्वरको आत्माको शक्ति हुँदैन। ख्रिस्टको शरीर कति संवेदनशील छ हामीलाई थाहा छैन, कारण ख्रिस्टको शरीर आत्मिकी शरीर हो। त्यस कारण तपाईँ र म परमेश्वरमा एकदमै ज्योतिमा हिँड्नुपर्ने कुरा त्यही हो। अनि काहीँ पनि तपाईँले कुनै पनि व्यक्तिलाई, कुनै पनि व्यक्तिको एउटा नेगेटिभ कुरा भन्नुभयो भने त्यो विष गोमन सापको विष जस्तो हो, त्यसले चाहिँ मान्छेहरूलाई आत्मामा मारिदिन सक्छ। ख्रिस्टको शरीरमा हामीले त्यो कुरा गर्नु भनेको चाहिँ मण्डलीलाई, परमेश्वरको आत्मालाई दुखित बनाउने र मण्डलीमा समस्या ल्याउने कुरा हुनसक्छ। त्यस कारणले यहाँनिर एफिसी 14:31 पावलले एफिसीका मण्डलीले लेख्दैछन्, सबै तितोपना, क्रोध, रिस, होल्ला र निन्दा सबै तिमीहरू अनि तिमीहरू सबै किसिमका डाह समेत तिमीहरूले त्यागिदियो। कसैको निम्ति तपाईँसँग यस्तो किसिमको के अरे विचार छ, तितोपना छ कसैसँग, तपाईँले कहिले पनि त्यसलाई पालिराख्नु हुँदैन। नो म्याटर हाउ कति दुःख तपाईँलाई दियाओस्, तपाईँले ख्रिस्टको विरुद्ध गरे हुन्छ यदि तपाईँमा तितोपना राखिराख्नु भयो, क्रोध राखिराख्नु भयो, डाह राखिराख्नु भयो भने यो एकदम डेन्जर कुरा हो। प्रिय, तपाईँ र म परमेश्वरको सुरक्षामा हुनुपर्छ। हाम्रो सबभन्दा सुरक्षित ठाउँ त प्रभुमा भरोसा हो नि। ख्रिस्टको अनुसरण गरेर हामीले क्षमा दिनुपर्छ। अनि पावलले यी कुराहरू त्यही कारणले यहाँ उल्लेख गरिराखेका छन् ताकि मानिसहरू अलमल नहोस्। मण्डली कस्तो हुनुपर्छ प्रष्ट पावलले यहाँ वर्णन गरेका छन्। परमेश्वरको वचनमा मण्डली भनेको कुरा एउटा अर्गनिजम, यो निरन्तर वृद्धि हुनुपर्ने तर वृद्धि हुन नदिने कुराहरू, अस्वस्थ बनाउने कुराहरू चाहिँ विश्वासीहरूको बिचमा तितोपना हुनु, झगडा हुनु, एकअर्कामा नराम्रो विद्रोह हुनु, त्यो सबै परमेश्वरको आत्माको काम होइन, शैतानको काम हो। शैतानको लक्ष्य तपाईँ परमेश्वरको आत्माद्वारा दुखित, परमेश्वरको आत्मालाई दुखित तुलाउने, त्यसपछि उहाँको शक्तिबाट बाहिर बनाउने, तपाईँ र मेरो जीवनमा रङ एटिच्युड, रङ स्पिच, त्यसपछि रङ एक्सनमा पुर्याउने, होइन? एकदम गम्भीर कुरा हो, गम्भीर कुरा। त्यस कारण परमेश्वरको अगाडि क्षमा माग्नुपर्छ, कारण ख्रिस्ट मण्डलीलाई प्रेम गर्नुहुन्छ। अनि त्यस कारणले हामी परमेश्वरको मण्डलीमा आफैलाई पूर्ण रूपमा समर्पण गर्नुपर्छ, अनि हामी हर कुरामा आत्माको अगुवाई मागेर जिउनुपर्छ। अनि यहाँनिर दमस्कस रोडमा पावल येशु ख्रिस्टको मण्डलीको विरोध गरेर गइरहेको थियो, अनि येशु प्रभुले दर्शन दिनुभयो र पहिलो कुरा के भन्नु, हे पावल, के अरे सावल, तिमी मलाई किन सताउँछौ? सो मण्डलीमा तपाईँ आफैलाई ख्रिस्टियन भन्नुहुन्छ तर तपाईँले गलत काम गरेको के हुन्छ, ख्रिस्टको कामको विरुद्ध गर्नु ख्रिस्टलाई सताउनुहुन्छ, बुझ्नुहुन्छ? मण्डली पावलको काम के हो, ख्रिस्टियनहरूलाई दुःख दिनु हो नि, त्यो के भयो, ख्रिस्टलाई सताएको। त्यसकारणले मण्डलीलाई सताउने मान्छेलाई परमेश्वरको आशिष हुँदैन। बाहिरबाट चाहिँ प्रेम गर्छु भन्ने, भित्रबाट चाहिँ छुरा खस्ने मान्छे परमेश्वरको हुन सक्दैन। त्यसकारणले अन्तिम कुरा पढेर अनि त्यो चाहिँ एफिसी 4:32 जसरी परमेश्वरले ख्रिस्टमा तिमीहरूलाई क्षमा गर्नुभयो त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक अर्काप्रति कोमल मनका र दयालु हो। यो नै हामी ख्रिस्टको चरित्रमा आएको कुरा हो। आज अलिकति लामो भयो, माफ गर्नुहोला।